नमस्ते अनि हार्दिक स्वागत छ। म दिपेश र यो दिपेश शो संसारभरिबाट हेरिरहनु भएको तपाईँलाई हार्दिक स्वागत छ। यो दिपेश शोमा के हुन्छ तपाईँलाई थाहा नै छ। यो दिपेश शोमा हामी कथा सुन्ने गर्छौँ हजुर, त हामी विभिन्न कलाकारहरूको विभिन्न स्रष्टाहरूको कथा सुन्ने गर्छौँ। उहाँहरूको सफलता कसरी पाउनुभयो, उहाँहरूको कुनै पनि उहाँले तयार गर्नुभएको कुनै पनि गीत सङ्गीत चलचित्र अथवा हाम्रो लागि उहाँहरूले जे सामग्री तयार गर्नुहुन्छ त्यो सामग्री पछाडिको कथा के थियो, त्यो सबै कुराहरू हामी चर्चा गर्छौँ। र यो चर्चा गर्ने क्रममा आजसम्म हामीले दीपक बज्राचार्य, सुगम पोखरेल, निमा रुम्बा, प्रमोद निर्वाण, त्यस्तै अमोल, प्रवीण श्रेष्ठ, हिजो हामीले सुदिनसँग हामीले कुरा गरिसक्यौँ। र आज पनि अलिकति म फराकिलो पार्दै चलचित्र क्षेत्रमा समेट्न चाहन्छु। र आज पनि म दिपेन्द्र लामाजीलाई, जो अहिले चलचित्र निर्देशक हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछु। त आउनुहोस्, उहाँलाई स्वागत गरौँ। दिपेन्द्रजी, कार्यक्रममा धेरै धेरै स्वागत छ।
नमस्ते है। नमस्ते, धन्यवाद।
हजुर, कस्तो चल्दैछ? क्वारेन्टाइनमा भित्रै बस्नुभएको होला, के गर्दै हुनुहुन्छ, कसरी समय बिताउँदै हुनुहुन्छ?
आजकल अब त्यही फिल्म हेर्ने होइन, दिनको दुइटा जति फिल्म हेर्ने, त्यसपछि यसो समाचारहरू पढ्ने इन्टरनेटमा, अनि त्यहाँबाट अब आफूलाई चाहिने यसो सागसब्जीहरू होइन, ग्रोसरीहरू किन्ने, त्यसरी बितिरहेको छ भनौँ न अहिले।
तपाईँको यो समय जुन चाहिँ अहिले काम भएको छैन, घरभित्रै बस्नु परिरहेको छ होइन, यो समयले चाहिँ अलिकति क्रिएटिभ मान्छेहरूलाई चाहिँ अलिकति फाइदै गरेको छ, बेफाइदा बाहेक अलिकति चाहिँ
होइन। यो पनि तपाईँको यस्तो हुन्छ, फेरि तपाईँको त्यो काम गर्नको लागि पनि, क्रिएटिभ काम गर्नको लागि पनि अब सबै वरिपरिको वातावरणले पनि त्यो फरक पार्छ। तपाईँको चाहिँ अब यदि अब आफ्नो घरभन्दा बाहिर सिचुएसन खराब छ, तर आफू चाहिँ घरभित्र बसेर चाहिँ आनन्दले चाहिँ कुनै अब कुनै लेख लेख्ने अथवा कथा लेख्ने त्यस्तो चाहिँ गर्न अलिकति गाह्रै हुन्छ। किनभनेदेखि अब तपाईँको दिमाग बाहिर घुमिरहेको हुन्छ होइन, त्यही भएर चाहिँ त्यो अहिलेको अवस्थामा अब त्यस्तो मान्छेले चाहिँ एकदमै क्रिएटिभ काम गर्न एकदमै टाइम भयो र राम्रो भयो भन्ने खालको त्यस्तो चाहिँ हुँदैन।
त्यो चाहिँ हुँदैन, किनभने कति मैले चलचित्रकर्मीहरूको मैले अस्ति कहाँ पढिरहेको थिएँ कि धेरै चलचित्रकर्मीहरू चाहिँ अहिले एकदम स्क्रिप्ट लेखनमा हुनुहुन्छ भनेर, तर तपाईँले भन्नुभएको जस्तो बाहिर टेन्सन त भइरहेको होला नि होइन, बाहिर के भइरहेछ भने त्यसले पनि त असर त गर्छ।
त्यो धेरै गर्छ नि तपाईँको चाहिँ अब फेरि समाचारहरू हेऱ्यो, एउटा समाचारले एक किसिमको तरङ्ग पैदा गर्छ, फेरि अर्को समाचार पढ्यो, फेरि अर्कोतिर दिमाग जान्छ होइन। अनि फेरि तपाईँको यो लेखक, साहित्यिक कर्मी अथवा फिल्म मेकर भनेर चाहिँ फेरि अब सोसाइटीमा जे जे घटनाहरू भइरहेको हुन्छ त्यो घटनालाई नै टिपेर आफ्नो कन्टेन्ट बनाउने हो। अनि त्यसको लागि चाहिँ अब तपाईँको झन् सोसाइटीदेखि अलगै एउटा टापोमा गएर बस्न चाहिँ असम्भव हुँदैन, सोसाइटीमै भिजेर बस्नुपर्छ, यो सोसाइटीसँगै हुर्किनुपर्छ। त्यस कारणले गर्दाखेरि सोसाइटीले जे जस्तो दुःख बिहोरिरहेको हुन्छ त्यस्तो दुःख चाहिँ यो भनौँ न लेखकहरूले पनि बिहोर्नुपर्छ भनौँ न।
पक्कै पनि। अब कुराकानी सुरु गरौँ दिपेन्द्रजी, सबैभन्दा पहिला यहाँको बाल्यकालको बारेमा अलिकति भनिदिनुहोस् न, के कहाँ हुर्किनु भयो, कहाँ जन्म भयो, त्यसको बारेमा अलिकति।
अब हाम्रो पुर्ख्यौली घर उता पहाडमा सिन्धुपाल्चोकको मुढेमा भए त्यो थियो, तर पछि चाहिँ हजुरबाहरू मधेसमा झर्नुभयो उता पर्सा जिल्लाको सुवर्णपुर गाविस, अब अहिले चाहिँ थोरै गाउँपालिका भएको छ त्यो। तर अब मेरो जन्म चाहिँ काठमाडौँमै, काठमाडौँको स्वयम्भूमा, त्यहाँ अब आमा बुवाहरू लिएर बस्नुभएको थियो, त्यहीँ त्यहीँ भएको थियो मेरो जन्म चाहिँ। अनि मेरो बाल्यकाल पनि त्यहीँ बित्यो, बाल्यकाल भन्नाले अब 12 वर्षको उमेरसम्म, त्यहाँ 5 कक्षासम्म पढ्दाखेरि होइन, त्यहीँसम्म त्यहीँ स्वयम्भूतिरै बित्यो मेरो बाल्यकाल चाहिँ। त्यसपछि टिनेज अब 13, 14, 15, 16, 17, 18, 19 चाहिँ यता पाटनतिर बित्यो मेरो।
स्वयम्भूको बाल्यकालमा केही याद छ? त्यतिखेर पनि फिल्म हेर्न थालिसक्नु भएको थियो सानैदेखि?
त्यो बेलामा अब हामी एकदमै सानसानो र यो भिडियो भिडियो देखाउने हो न, बेलुकातिर तपाईँको यसो 1 रुपियाँ 2 रुपियाँतिर फिल्महरू, अङ्ग्रेजी फिल्महरू, चाइनिज फिल्महरू त्यस्तो हेर्ने चलन थियो होइन, सुकुलमा बसेर त्यस्तो तरिकाले गेम थाल्यो भने अब त्यो बेलामा घर घरमा सबैको चाहिँ टिभी अथवा डेकहरू हुने चलन हुँदैन थियो, अनि त्यही भएर टोलमा कता कता फिल्म देखाउँथ्यो, त्यो पत्ता लगाएर हामी त्यसरी जान्थ्यौँ बच्चाहरू।
हजुर, यो फिल्मको कुरा अब अगाडि बढाउँदै गर्छु म तपाईँलाई। अलिकति तपाईँको अलिकति लाइट उज्यालो बनाउनु मिल्छ, अलिकति यतातिर अलिकति अँध्यारो भए जस्तो भयो, अघि ठिक्क थियो सुरुमा,
अघि घाम लाग्छ, अहिले घाम डुबेछ कि फेरि।
ठिकै छ, कुरा गर्दै जाँदाखेरि घाम लाग्ला। दिपेनजी, जस्तै तपाईँ टिनेज भएपछि अघि हामीले कुरा गऱ्यौँ, जस्तै अब फिल्म हेर्न भिडियो हेर्न जान्थ्यौँ, त्यतिखेर कस्तो खालको भिडियो हेरेको सम्झना छ? यो चाइनिज मुभी, कम्फूको मुभी होला सायद, होइन?
त्यो बेलामा अब हिन्दी फिल्महरू पनि, यो मिथुन चक्रवर्तीको फिल्महरू, अमिताभ बच्चनको, अब जुन अलिकति जसमा मारधाड त्यो एक्सन त्यस्तो हुन्थ्यो नि, त्यो बच्चाहरूलाई हामीलाई, हामी बच्चा छँदाखेरि मन पराउनु भनेको चाहिँ मारधाड एक्सन फिल्महरू नै हो। अनि अब चाइनाबाट कुम्फू फिल्महरू थुप्रै आउँथ्यो त्यो बेलामा, यो ब्रुसली ज्याकी च्यानहरू मात्रै चिन्थ्यौँ हामीले कलाकार, होइन अरू त कलाकार चिन्दैनथ्यौँ, को नामै नसुनेका, नामै नचिनेका कलाकारको पनि कति फिल्म, चाइनिज फिल्महरू हेऱ्यौँ हामीले। अनि त्यसपछि तपाईँको अङ्ग्रेजी फिल्म चाहिँ यही अब तपाईँको यो के अरे आर्नल्ड भयो, अनि त्यसपछि यो भ्यान्डम भयो, अनि यो सिल्भेस्टर स्टालोन ऱ्याम्बोको फिल्महरू आउँथ्यो, एक्सन फिल्महरू, वार मुभीहरू आउँथ्यो, त्यो त्यस खालको फिल्महरू हेर्थ्यौँ। त्यो के अरे आजकल जस्तो जुन मान्छेले चाहिँ भन्छ नि, क्लासिक फिल्महरू हेर्दा त्यस्तो फिल्म चाहिँ आउँदैन थियो त्यो बेलामा भिडियोमा।
त्यस्तो फिल्महरू खासै हेरिँदैन थियो। अहिले हामीलाई हिमालराज विष्टजीले हेरिरहनु भएको छ, त्यसै धेरै हाम्रा दर्शकले हामीलाई हेरेर साथ दिनु भएको छ। तपाईँ कहाँ हुनुहुन्छ त्यो हामीलाई लेख्नु होला कमेन्टमा। र त्यस्तै तपाईँले पहिला कुन फिल्म हेर्नुभएको थियो, तपाईँलाई कुन फिल्म याद छ, तपाईँ सानो हुँदाखेरि हेरेको यो भिडियोहरूमा हेर्नुभएको फिल्महरू, त्यसको नाम पनि यहाँ लेख्नु होला। त्यो सम्बन्धी पनि हामी एकछिनमा चर्चा गर्नेछौँ। दिपेन्द्रजी, त्यो त्यतिखेर हेरेको फिल्मले त बच्चामा हेरेको एकदम त्यो छाप पर्छ भन्छ नि, त्यस्तो कुनै फिल्म छ जसले तपाईँलाई अहिलेसम्म छाप परेको होस्?
त्यो बेलामा एकदमै हामीलाई एकदमै डर महसुस गराउन चाहिँ एकदमै सकेको फिल्म चाहिँ एउटा इभिल डेड भन्ने हरर फिल्म थियो, होइन? अनि त्यो फिल्म चाहिँ एकदमै भयानक, डरलाग्दो, हामी बच्चाहरू डराइ डराइ हेर्थ्यौँ त्यो फिल्मको। पार्ट वान, पार्ट टू पनि आएपछि त्यसपछि अब अरू फिल्महरू, यो ब्रुसलीको विभिन्न फिल्महरू आयो, होइन? अनि मिथुन चक्रवर्तीको प्यार झुक्दा नै भन्ने एउटा रजिस्टर फिल्म आएको थियो, मिथुन चक्रवर्ती र पद्मिनी कोल्हापुरीको हो क्यारे त्यो फिल्म, त्यो फिल्मले पनि छाप चाहिँ छोडेको थियो हाम्रो मस्तिष्कमा, बाल मस्तिष्कमा भनौँ न। अनि त्यसपछि अब जस्तो फिल्म चाहिँ कसरी हामी पछि हेर्न थाल्यौँ भने, अलिकति चेन्ज कसरी गऱ्यौँ भने, जस्तो हप्ता दस दिनमा, पन्ध्र दिनमा हामीसँग खल्तीमा एक रुपियाँ दुई रुपियाँ हुने बित्तिकै विश्वज्योति हल, होइन, अब स्वयम्बाट विश्वज्योति हल, कहिले कुमारी, कहिले जय नेपाल सम्म हामी पुगेर फिल्म हेर्थ्यौँ, पैदलै जान्थ्यौँ। यता तपाईँको असमको बाटो, यो भेरासिङको बाटो हुँदै त्यहाँ के अरे भोटाइटी निस्केर हामी जान्थ्यौँ त्यो बाटोबाट। अनि टिकट सबभन्दा थर्ड क्लास, अब एक रुपियाँ
भनेको सबभन्दा अगाडि यसरी हेर्नुपर्ने, घाँटी दुख्ने,
सबभन्दा अगाडि, अनि त्यसपछि तपाईँको यता र दायाँ बायाँ यसो गर्नुपर्थ्यो त्यो
कलाकारहरू भएर, है,
त्यसरी पनि त्यसरी फिल्म हेऱ्यौँ भने बच्चामा। अब त्यो आमाको पछि लगाएर चाहिँ फिल्म पनि हेर्ने गएको थियो हलमा, तर त्यो चाहिँ यो नाच मयुरी, यो जयसन्तोषीमा, यस्तो फिल्महरू चाहिँ आमाको पछि लगाएर हामी गर्थ्यौँ। तर पछि हामी आफै पैसा हातमा परेपछि फिल्म हेर्न जाँदाखेरि चाहिँ हलमा जुन जुन फिल्म पऱ्यो त्यो सबै फिल्म चाहिँ हेर्थ्यौँ, छुट्याउने छुट्याउने कुनै पनि।
ए, अनि यो त्यतर त्यतिखेर यो नयाँ रिलिज भएको तुरुन्त फिल्महरू काठमाडौँमा आउँदैन थियो नि, पुरानो पुरानोहरू मात्रै लाग्थ्यो नि, हिन्दी फिल्महरू पनि अलिक पुरानो भइसक्यो।
हिन्दी फिल्म त त्यो तपाईँको पाँच महिना, छ महिना, एक वर्ष दिनपछि, एक वर्ष दिनपछि नै आउँथ्यो होला। नेपाली फिल्म पनि काठमाडौँमा एकैचोटि नयाँ आउँदैन थियो नि, जस्तो काठमाडौँ ढाली बाहिर एक चरण चलिसकेपछि हिट भइसकेपछि बल्ल त्यो फिल्म काठमाडौँमा आउँथ्यो नेपाली फिल्म पनि। अझ हिन्दी फिल्म त झन्, अथवा अङ्ग्रेजी फिल्म त झन् अब कति दुई वर्ष तिन वर्षपछि पनि आउँछ।
किनकि मलाई सानोमा हेरेको हिन्दी फिल्ममा चाहिँ रकी मलाई हलमा गएर हेरेको याद छ सानोमा, होइन? नेपाली फिल्म कुसुमे रुमाल सम्झना तिनीहरू भयो, अनि जीवन रेखा। अङ्ग्रेजी फिल्ममा चाहिँ ऱ्याम्बो अशोक हल पाटनमा गएर हेरेको याद छ क्या,
त्यो के पाटनमा अशोक हल थियो। हामी चाहिँ त्यो बेलामा फिल्म पनि हेर्ने र हल पनि, हलको पनि एक्सपिरियन्स लिने भन्ने खालको थियो बच्चा बेलामा। त्यही भएर के अरे सबै हलमा, कुमारी, पाटनको अशोक हल, भक्तपुरको नवदुर्गा हल पनि थियो, अनि यता के अरे जय नेपाल हल भयो, कुमारी हल त्यो त्योभन्दा अरू हल थिएन, रञ्जना हल पनि थियो एउटा,
रञ्जना थियो पहिला, त्योभन्दा पहिला चाहिँ सुरुमा यता न्यु रोडमा हल थियो अरे नि, पछि त्यो भत्कायो अरे विशाल बजारको छेउमा भन्ने पनि सुनेको थिएँ मैले,
त्यो चाहिँ जनसेवा हल भन्ने हो, अनि जनसेवा हल पछि भत्काएर त्यो ठाउँमा विशाल बजार बनायो, जनसेवा हलको नामबाट नै त्यो ठाउँको नामै जनसेवा भएको थियो अरे, अनि अब अहिले पनि त्यहाँ त्यहाँको पुलिस चौकी चौकीको नामै जनसेवा पुलिस चौकी छ त्यहाँ।
दिपेनजी हामीलाई अहिले गायक सञ्जीव सिंहले हामीलाई साथ दिनुभएको छ, उहाँले हेर्दै हुनुहुन्छ, नमस्ते हामी पनि हेर्दैछौँ है भन्दै हुनुहुन्छ। त्यस्तै राजन खत्रीले चाहिँ तपाईँलाई सोध्दै हुनुहुन्छ के छ नयाँ मुभीको के आउँदैछ भनेर। राजनजी हामी पक्कै पनि नयाँ मुभीको बारेमा दिपेनजीको बारेमा कुरा गर्दैछौँ, अहिले पनि पहिलाको कुरा गर्दैछौँ। तपाईँले बरु कुन फिल्म हेर्नुभएको थियो पहिला बच्चामा हुँदा त्यो हामीलाई भन्नुहोस्, तपाईँले हलमा गएर हेरेको पहिलो फिल्म कुन हो त्यो हामीलाई भन्नुहोस्, त्यसको बारेमा पनि कुरा गरौँला। दिपेनजी अब एसएलसी दिनुभयो, एसएलसी दिइसकेपछि त्यतिखेरसम्म यो किताब बाहेक फिल्मी पत्रिकाहरू पढ्नुहुन्थ्यो?
मैले 8-9 कक्षा पढ्दाखेरि नै फिल्म सम्बन्धी म्यागजिनहरू पत्रिकाहरू नेपाली होइन नेपाली यो कामना, गीताञ्जली, मनोकामना, अनि यो तपाईँको चाहिँ के अरे माधुरी के यस्तो टाइपको के पत्रिकाहरू के अरे कलापुञ्ज यस्तो पत्रिकाहरू आउँथ्यो। त्यसपछि अनि हिन्दी पत्रिका पनि माया
मायापुरी, फिल्म फेयर, अनि त्यसपछि स्टार डस्ट के भन्ने पनि थियो होइन त्यतिखेरको पत्रिका, याद छ तपाईँलाई?
अनि त्यस्तो पत्रिकाहरू म्यागजिन हुन्छ, त्यहीकन हरेक अङ्क काठमाडौँमा काठमाडौँको अब पत्रिका पत्रमा पाइन्छ, ती सबै बटुलेर चाहिँ पढेँ होइन, पढ्न थालेँ मैले भनौँ न विशेष गरी, अनि त्यो पढ्दा पढ्दै फिल्म सम्बन्धी आर्टिकलहरू लेख्ने एउटा इच्छा पलायो, एउटा स्किल पनि डेभलप भयो भनौँ न म आफै।
यो चाहिँ एसएलसी दिने बित्तिकै तपाईँले यो पढ्दा पढ्दै तपाईँलाई लाग्यो?
हजुर हजुर, एसएलसी सकेर अब आइएससी पढ्दा पढ्दै यसो कलम चलाउने भइसकेको छु म चाहिँ आफ्नो भनौँ न।
ए
अनि फेरि अर्को कुरा चाहिँ कस्तो भने जस्तै म्यागजिनहरू पढेर फेरि फिल्म सम्बन्धी म्यागजिन मात्रै होइन, फेरि म सबै म्यागजिन यो तपाईँको हिमाल पत्रिका होस् कि अथवा उता इन्डिया टुडे होस् अथवा आउटलुक इन्डिया होइन यस्तो खालको सबै पत्रिकाहरू म पढ्थेँ, अनि अलिकति 5 कक्षा 6 कक्षा पढ्दाखेरि बालमञ्च भन्ने पत्रिका निस्किन्थ्यो, त्यसपछि अनि मुना भन्ने निस्किन्छ अरे यस्तो बालपत्रिका, अनि कमिक्सहरू पनि अब हिन्दी कमिक्सहरू सबै पढ्थेँ भने रेगुलर।
तपाईँलाई कुरा काटेँ, हिन्दी कमिक्समा म पनि एकदम पढ्थेँ, तपाईँलाई याद छ क्यारेक्टर्सहरू कुन कुन क्यारेक्टर मन पर्थ्यो हिन्दी कमिक्स?
हिन्दी कमिक्समा त सब अब नागराज भन्ने त्यो एकदम फेमस थियो होइन, नागराज मान्य ध्रुव थियो, त्यसपछि तपाईँको चाहिँ भोकाल भन्ने एउटा थियो होइन, त्यहाँबाट चाहिँ बाँकेलाल थियो होइन,
बाँकेलाल राम रहिम
भनेको चाहिँ तपाईँको मनोज कमिक्सको हो, मैले चाहिँ राज कमिक्स कुरा गरेको होइन, राज
कमिक्स त्यो पनि थाहा छ भनेपछि
असराज डायमन्ड कमिक्सको चाहिँ त्यो के अरे चाचा चौधरीहरू साबु भन्ने एउटा थियो होइन,
हो साबु भन्ने अग्लो ठुलो मान्छे होइन, त्यो कतिवटा रोटी खाने
हाम्रो बेसी राज कमिक्स बढी चल्थ्यो यहाँ काठमाडौँमा चाहिँ, अनि राज कमिक्सको चाहिँ क्यारेक्टरहरू सबै हाम्रो पछि डोगा भन्ने क्यारेक्टर आयो होइन, क्यारेक्टर परमानु भन्ने थियो एउटा, यो सबै क्यारेक्टरमा सबै क्यारेक्टरको सिरिजहरू नछुट्याइकन चाहिँ पढेँ होइन, त्यो बेलामा कलेक्सन गर्ने आफूले पनि किन्ने साथीहरूको पनि भएको एक्सचेन्ज गरेर पढ्ने, अनि त्यो पनि तपाईँको चाहिँ किताब स्कुलको किताबभित्र लुकाएर पढ्ने, तपाईँको भित्र कमिक्स राखेर
बाहिर किताब पढाएको गर्ने,
किताब पढाएको गर्ने भित्र कमिक्स राख्ने।
हजुर, त्यो 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 त्यतिखेरको त्यो कथाहरूले अहिले पनि तपाईँलाई असर गर्छ होला नि है, किन मलाई त गर्छ होइन, त्यो त्यतिखेर पढेको कथाहरू मोरल स्टोरिजहरू भनौँ न।
हजुर हजुर, त्यो रामा त्यो कस्तो हो नि तपाईँको अब जति त्यो क्रिएटिभिटीमा त्यसले चाहिँ फाइदा नै पुऱ्यायो मेरो विचारमा, तपाईँको स्टोरीको स्ट्रक्चर कसरी डेभलप गर्ने, अनि अथवा तपाईँको हुन्छ त्यो हिन्दी कमिक्सहरू चाहिँ हिन्दी फिल्म जस्तै हुन्थ्यो होइन, तपाईँको हिरो हिरोइन भिलेन त्यो ठ्याक्कै तपाईँको चाहिँ हिन्दी फिल्म जस्तै हुन्छ, त्यो
बलिउड साउन्ड इफेक्ट ढिसुमहरू ढाँ ढाँहरू होइन,
एक्सन एक्सन कमिक्स, कमेडी कमिक्स, अनेक खालको हुन्छ कमिक्सहरू।
अनि अब तपाईँले अघि भन्नुभयो कि एसएलसी दिइसकेपछि मलाई पढ्नु मन लागेर बिस्तारै स्किल डेभलप गरेँ, अनि एसएलसी दिइसकेर अनि तपाईँ त साइन्स पढ्न जानुभयो अमृत साइन्स क्याम्पसमा।
त्यसमा चाहिँ मैले फिजिकल ग्रुपमा म जोइन गरेर अब पढ्न थालेँ त्यहाँ होइन,
हजुर,
अनि त्यसमा चाहिँ अब इन्जिनियर नै बन्नुपर्छ कि भन्ने खालको एक किसिमको सोच पनि थियो, अनि तर अब आइएसीमा सोचेको जस्तो नम्बर आएन।
घरमा चाहिँ के भन्नुहुन्थ्यो, घरमा चाहिँ के पढ भनेर केही प्रेसर थियो त्यस्तो?
प्रोपर त्यस्तो थिएन, त्यस्तो त्यो पनि थिएन। घरमा चाहिँ अब सबै म भइहाल्यो, अनि आमा मात्रै हुनुहुन्थ्यो, बुवा साना बित्नु भएको थियो, अनि त्यही भएर अब खास भन्यो भने गार्जियन नै म जस्तै थियो भनौँ न। अनि अब मलाई जे इच्छा लागेको काम गरे पनि एक किसिमको फ्रिडम चाहिँ थियो।
हजुर, तपाईँलाई जस्तै गार्जेन तपाईँ हुनु भएपछि अलिकति प्रेसर पनि त थियो होला नि होइन?
अब एसएससी सकिने बित्तिकै काम गर्न थालेँ मैले होइन, सायद ट्युसन पढाउने पढाएर हुन्छ कि अथवा होम ट्युसनमा गएर हुन्छ कि अथवा कतै कतै मैले चाहिँ काठमाडौँमा बसेको विदेशीहरूलाई नेपाली ट्युसन पनि पढाएँ होइन नेपालमा।
त्यो अनुभव कस्तो रह्यो नेपाली पढाउँदाखेरि विदेशीहरूलाई?
मैले अर्जेन्टिनाको एकजनालाई पढाएको थिएँ मैले है,
हजुर,
अनि त्यसपछि अमेरिकाको एकजना पनि पढाएको थिएँ, अनि त्यो बेलामा लगभग 56 साल कुरा हो होइन,
हजुर,
अनि घन्टाको 100 रुपियाँ दिन्थ्यो एउटा क्लासको, तुरुन्तै तपाईँको तुरुन्तै एउटा क्लास सक्ने बित्तिकै 1 घन्टा पढायो भने 100 रुपियाँ, 2 घन्टा पढायो भने 200 रुपियाँ, 1.5 घन्टा पढायो भने 150 रुपियाँ तपाईँको होइन, केही दिन दिने, अनि कुनै दिन तपाईँको त्यो दिन पैसा भएन त भने चाहिँ यति सरी धेरै 2-3 चोटि सरी सरी भनेर अनि पठाउँछ क्या भोलि दिन्छु भनेर। अहिले काम अहिले पछि दिने त्यसरी
प्राय जस्तो विदेशमा चाहिँ हप्ताकै पछि तलब आउँछ भनौँ न, एक महिना पछि तलब आउनु एकदमै कम हुन्छ है, कोही कोही कम्पनी होला तर धेरै जस्तो कि हप्तामा कि 15 दिनमा तलब आउँछ। अनि दिपेनजी अर्को एउटा कुरा तपाईँलाई भनौँ, आर्टिकल लेख्न सुरु गर्नुभयो त्यसपछि एसएलसी पछि अमृत साइन्स जोइन गर्नुभयो, अमृत साइन्स सिद्धिसकेपछि त्रिचन्द्रमा पढ्दा पढ्दै आर्टिकल लेख्न सुरु गर्नुभयो है,
हजुर,
कस्तो खालको आर्टिकलहरू थियो यो, कुन चाहिँ पत्रिकामा कामनामा हो सुरुमा लेख्नुभएको?
सुरुमा यसो छ, म पुलचोकमा डेरा बस्थेँ त्यही बेला होइन,
हजुर,
म आइएससी पढ्दाखेरि, अनि पुलचोकमा डेरा बस्दाखेरि चाहिँ त्यहाँ एउटा स्टेसनरी पसल थियो मुरारी सिग्देल भनेको होइन, पत्रिका पसल, त्यसपछि अनि त्यो पसलमा चाहिँ तपाईँको चेतन कार्की भन्ने पुराना डाइरेक्टर हुन्छ होइन,
पुलचोकमा दमकलभन्दा अलिकति पछाडि बस्नुहुन्थ्यो उहाँ, म पुलचोकमै हुर्क्या हो,
हजुर, त्यहाँ चेतन कार्की अङ्कल चाहिँ सधैँ आउनुहुन्थ्यो, त्यसपछि अनि म पनि त्यो पत्रिका पसलमा पत्रिका पनि पढ्ने, अनि अङ्कलको कुराहरू पनि पुरानो पुरानो कुराहरू नेपाली फिल्म इन्डस्ट्रीको हिस्ट्रीको बारेमा सुन्ने, त्यसपछि नेपाली अब उहाँ चेतन कार्की भनेको चाहिँ कस्तो भन्थे, यो मेन स्ट्रिमको यो हिन्दी फिल्मको कपी भएको फिल्म मन पराउनु हुँदैनथ्यो उहाँ चाहिँ, उहाँ चाहिँ तपाईँको यो प्यारल फिल्महरू पनि ल्याएको त्यस्तो खालको फिल्म मन पराउँथ्यो, उहाँले 3 फिल्म पनि डाइरेक्सन गर्नुभयो, यो विश्वास, घुमरी र पहिलो प्रेम भन्ने, त्यो फिल्म उहाँको त्यो एकदमै मसलादार फिल्म खालको त्यस्तो खालको फिल्म थिएन होइन, अनि उहाँको कुराहरूले मलाई एकदमै प्रेरित गरिरहेको थियो, फिल्म भने कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ, फिल्म एप्रिसिएसन पहिलो मेरो मैले सुरु गरेँ भनेको चेतन कार्की अङ्कलबाट हो होइन, त्यसपछि अनि मैले अनि अब यो कुराहरू चाहिँ मैले लेख्नुपर्छ भन्ने लागेर, अनि त्यो बेलामा नेपाल समाचार पत्रले 55 सालको चैत महिनामा हो नेपाल समाचार पत्रले चाहिँ नेपाली फिल्म को विकासको लागि के गर्न आवश्यक छ यो विषयमा 200 शब्दमा नबढाइकन लेखेर पठाउनु होला भनेर पाठकहरूलाई आह्वान गरेको थियो क्या त्यो बेला,
भने कम्पिटिसन जस्तो थियो कि त्यतिकै लेखेर पठाउनु मात्रै भन्ने
कम्पिटिसन थियो, अनि पुरस्कारको पनि व्यवस्था गरिएको छ भनेर भनेको थियो, त्यसपछि मैले 200 वर्डको मैले आर्टिकल लेखेर पठाएँ नेपाली फिल्मको यसरी चेन्ज हुनुपर्छ भनेर लेखेर पठाएपछि त्यो मेरो त्यो लेख चाहिँ विनर भयो भनौँ न होइन जित्यो, त्यसपछि अनि पुरस्कार के थियो भनेदेखि 3 महिनासम्म घरमा त्यो नेपाल समाचार पत्र पत्रिका उनीहरूले थालिदियो क्या फ्री भनौँ न,
ए पुरस्कार चाहिँ 3 महिनासम्म फ्रीमा पाउनुभयो,
पत्रिका भएन हो त्यसरी त्यसरी गर्ने राइटिङ भयो अनि त्यसपछि म नेपाल समाचार पत्रकै के अरे कामना भन्ने म्यागजिन निकाल्थेँ अनि अनि त्यो काममा अनि मैले आर्टिकल लेख्न थालेँ होइन अनि त्यति बेलामा चाहिँ कामनामा अच्युत कोइराला भन्ने पत्रकार अहिले पनि हुनुहुन्छ होइन
अच्युत कोइराला
उहाँ काम गर्नुहुन्थ्यो पछि पछि मैले उहाँलाई मलाई पनि इन्ट्रेस्ट छ त्यसो यो राइटिङहरूमा भनेपछि हुन्छ फेरि टाइम टु टाइम लेख्दै गर्नु पठाउँदै गर्नु भनेको छ अनि मैले अनि त्यहाँबाट लेख्न थालेँ आर्टिकलहरू फिचरहरू लेख्न थालेँ त्यसपछि फिल्म संस्था पनि लेख्न थालेँ जस अनि अच्युतले चाहिँ धेरै कोअपरेट गरेको थियो त्यो बेलामा
ए अनि अनि त्यसपछि तपाईँको यता पढाइ चाहिँ बिएससी चल्दै थियो त्रिचन्द्रमा जुलोजी पढ्दै हुनुहुन्थ्यो
जुलोजी भनेको यो जुलोजी फेरि कस्तो छ भने तपाईँको आइएससीमा नम्बर कम निस्क्यो त्यसपछि अनि अब इन्जिनियरिङ पढाउन सकेपछि के अरे तपाईँको बिएससीमा जियोलोजी भनेको जियोलोजीमा मास्टर गऱ्यो भने इन्जिनियर सरको मान्यता पाउने भन्ने रहेछ कि अनि जियोलोजी चाहिँ मैले बिएससी जोइन गरेर अनि त्यो चाहिँ पढ्न थालेँ पढ्दा पढ्दै थर्ड इयर जति पुगेको थियो त्यसपछि अनि यता नयाँ सडक डेली भन्ने पत्रिकामा ठ्याक्कै त्यो पत्रिका 57 सालको साउनदेखि सुरु भयो किशोर नेपालको सम्पादनमा अनि त्यो पत्रिकामा मान्छे खोजिरहेको रहेछ यो यो इन्टरटेन्मेन्ट सम्बन्धी लेख्ने होइन अनि त्यसपछि मैले गएर एप्लाई गरेँ अनि उहाँहरूले ल ठिक छ भनेर त्यसपछि मलाई चाहिँ त्यहाँ भनौँ न हायर गर्नु भयो
त्यहाँ त्यो लेख्नको लागि भनेपछि त्यो त्रिचन्द्रमा पढ्न जालसम्म इन्जिनियर बन्ने सपना चाहिँ बाँकी नै थियो
बाँकी नै थियो त्यहाँ चाहिँ अनि एकचोटि एउटा कुन चाहिँ प्रोग्राममा जाँदाखेरि सुल्तुक हुनु प्रोग्राममा जाँदाखेरि त्यो इन्टर्नसिपमा त्यो बेला मैले एक वर्षको ट्रेनिङ लिएको थिएँ मैले पत्रकारिताको अनि त्यो इन्टर्नसिपमा त्यो एउटा प्रोग्राममा म पुगेको थिएँ कन्सल्ट हलमा अनि त्यस त्यो प्रोग्राममा चाहिँ एकजना सिङ्गापुरको एउटा महिला रहेछ क्या सिङ्गापुरको महिला भेट भयो अनि अनि तिमी के पढ्दैछौ भने मैले चाहिँ साइन्स पढिरहेको हो बिएससी भने अनि के पढ्यो भने जियोलोजी भने जियोलोजी भनेको खानी सम्बन्धी भयो होइन खानी भूगर्भ सम्बन्धी भयो अनि यसपछि के भने अब नेपालमा चाहिँ खानी भूगर्भ सम्बन्धी चाहिँ खास स्कोप छैन नेपालमा छैन स्कोप छैन एजुकेसन पनि खासै राम्रो छैन अनि अर्को इन्ट्रेस्ट के छ तिमीलाई मतलब मलाई चाहिँ जर्नलिजममा छ भने जर्नलिजमको चाहिँ नेपालमा धेरै राम्रो धेरै स्कोप छ त्यो चाहिँ बरु त्यसले थाहै हुन्छ भनेर मलाई त्यो 56 सालतिर भनेको थिएँ क्या त्यो महिलाले
हजुर
मलाई अनि त्यसपछि ए ल भनेर अनि अनि त्यसपछि जर्नलिजममा कन्टिन्यू लाग्यो
ए अनि तपाईँले जस्तै अघि भन्नुभयो तपाईँले जागिर खानुभयो जागिर खाइसकेपछि तपाईँको लेखाइहरू पनि त अलिकति बढ्दै गयो होइन धेरै विधामा लेख्नुभयो खालि चलचित्रमा मात्र नलेखेर तपाईँले इन्टरटेन्मेन्ट सबैमै ल्याउनु भयो नि होइन
फिल्म फिल्म म्युजिक यो आर्ट त्यसपछि थिएटर भयो होइन त्यहाँबाट यो के अरे लिटरेचर भयो फेसन यसो सबै मोडलिङ यसो सम्बन्धी सबै लेखेँ मैले त्यो बेलामा अब एक पेज छुट्याएको हुन्छ अब एक पेज त भर्नु पऱ्यो
हजुर
होइन त्यसको लागि अब सबै क्षेत्रको समाचारहरू कभर गर्नु पर्थ्यो
हजुर त्यतिखेरै होला सायद मेरो तपाईँसँग पहिलो भेट भएको होइन त्यही त्यो पेज भर्ने क्रममा मेरो अन्तर्वार्ता पनि तपाईँले लिइदिनु भएको थियो त्यतिखेर
हजुर
हो अनि दिवेनजी अब चलचित्रमै फोकस कसरी भयो त्यसपछि चलचित्रको समीक्षक बन्नु चाहिँ भनौँ तपाईँ चाहिँ स्पेसली चलचित्रको जब तपाईँले समीक्षा गर्न थाल्नुभयो त्यसपछि तपाईँ चाहिँ दिपेन्द्र लामाको समीक्षा चाहिँ अब पढ्नलाई मान्छेले पर्खिन थाले
यस्तो भयो तपाईँको सुरुमा सुरुमा लय लयमा अथवा भनौँ एक किसिमको रहरै रहरमा फिल्म सम्बन्धी पत्रकारिता गर्न थालियो तर जब यो फिल्म पत्रकारितामा लाँदाखेरि नवीन सुब्बा छिरिङ रिता शेर्पा अनि दिपेन्द्र गौतम त्यसपछि यता नाटकतिर अनुप बराल अथवा सुनिल पोखरेल उहाँहरूसँग भेटघाट भयो अनि काठमाडौँमा हुने विभिन्न यो फिल्म फेस्टिभलहरू जस्तै तपाईँको इजरायली फिल्म फेस्टिभल अथवा फ्रेन्च फिल्म फेस्टिभल रसियन फिल्महरू हेर्न थालेँ इरानका फिल्महरू हेर्न थालेँ त्यसपछि अनि बल्ल ममा चाहिँ के हो भन्दाखेरि चाइनिज फिल्महरू पनि थुप्रै देखाउँथ्यो चाइनिज दूतावासले त्यस्तो ठाउँमा गएर फिल्म हेर्न थालेपछि अनि ममा चाहिँ के हो भने फिल्म भनेको चाहिँ एकदमै सिरियस विषय रहेछ मैले पहिला जसरी फिल्मलाई बुझ्थेँ त्यो मेरो बुझाइ गलत रहेछ भन्ने महसुस हुँदै गइसकेपछि फिल्म सम्बन्धी सिरियसली नै लेख्नुपर्छ र फिल्ममा फोकस हुनुपर्छ र फिल्मको बारेमा नेपाली फिल्मको बारेमा प्रशस्त बस हुनुपर्छ, समीक्षा हुनुपर्छ भन्ने लागेपछि,
सोच पलायो।
त्यस्तो लागिसकेपछि अनि फिल्ममाथि समीक्षा गर्न थालेँ मैले।
तपाईँको
त्यसपछि
पहिलो समीक्षा चाहिँ तपाईँले लेख्नुभएको चाहिँ एक नम्बरको पाके, त्यसको
एक नम्बरको
पहिलो चलचित्रको समीक्षा त्यही थियो होइन? अहिले कसरी सम्झिनुहुन्छ?
त्यो चाहिँ ममा यो फिल्म सम्बन्धी जुन बुझाइ त्यो बेलामा थियो त्यो एकदमै अपरिपक्व थियो। अहिले फर्केर हेर्दाखेरि पनि अलिकति त्यो समीक्षा भन्ने समीक्षा होइन कि फिल्मभित्रको कथाको वर्णन अनि अब सम्पादनमा पनि कुनै चित्र अनु ठिकै छैन भन्ने टाइपको यो हल्का फुल्का समीक्षा रहेछ त्यो होइन, अहिले चाहिँ फर्केर हेर्दाखेरि। अनि त्यो त्यसपछि पछि जब म सिरियस हुन थालेँ त्यसपछि चाहिँ अनि अलिकति समीक्षालाई पनि सकेसम्म सबै पाठकहरू कन्भिन्स हुने किसिमको लेख्नुपर्छ भन्ने लागेर समीक्षा गर्न थालेँ यो नयाँ सडक पत्रिकादेखि। भनेर नयाँ सडक पत्रिकामा काम गरेँ 18 महिना जति, त्यसपछि नेपाल समाचार पत्रमा गएँ, फेरि त्यहाँ पनि जाइ खाएँ 8 महिना जति, त्यसपछि स्पेस टाइम दैनिकमा पनि गएँ, त्यहाँ 20 महिना जति जाइ खाएँ होइन। त्यसपछि अनि नेपाल म्यागजिनमा पनि लेखेँ मैले 4 वर्ष जति, त्यसपछि नयाँ पत्रिका दैनिकमा गएँ, त्यसपछि फेरि नयाँ पत्रिका दैनिकमा पनि 6-7 महिना काम गरेर अनि नागरिकमा चाहिँ सबभन्दा मैले लामो नागरिक दैनिकमा लगभग 8 वर्ष जति काम गरेँ भनौँ न। अनि नागरिकपछि फेरि यता म नयाँ पत्रिकामै फर्केँ, फेरि त्यहाँ गरेँ लगभग 1 वर्ष जति काम गरेँ, 14 महिना जति काम गरेँ। अब यो यात्रामा चाहिँ मैले त्यसपछि सकेसम्म फिल्मको समीक्षा गर्दाखेरि इमान्दार भएर नै गर्ने प्रयास गरेँ भने त्यस्तो लाग्नु भयो।
यो फिल्मको समीक्षा अघि मैले भने जब सुरु भयो पहिला पहिला मलाई के भनिन्थ्यो बजारमा, के हल्ला थियो भने यो जब यो कार्यक्रम हुन्थ्यो नि फिल्मको विमोचनको बेलामा अथवा फिल्म रिलिज भएपछि पत्रकारहरू बोलाइन्थ्यो, फिल्मको बारेमा जानकारी दिन्थ्यो, यसो भोज पनि हुन्थ्यो होइन, त्यसमा तपाईँ प्रायः जानुहुन्न थियो। तपाईँ चाहिँ भोलिपल्ट हलमा गएर पैसा तिरेर फिल्म हेरेर अनि त्यसको समीक्षा लेखिदिनुहुन्थ्यो, मान्छे साह्रै रिसाउँथ्यो पनि होला। 17 कतिको कमाउनु भयो?
यो क्षेत्रमा चाहिँ के हुन्छ, 17 र मित्रको बारेमा टिप्पणी गरेर लेखेँ, अब धनक रिसाउने अनि त्यसपछि 1-2 महिनासम्म नबोल्ने अनि त्यस र अब ब्याक बाइटिङ गरेर हिँड्ने त्यस्तो हुन्थ्यो। तर फेरि के भने उहाँहरू फेरि अर्को फिल्म बनाउनुहुन्थ्यो अनि अर्को फिल्म बनाउँदाखेरि फेरि मिडिया चाहियो, फेरि न्युज चाहियो, सुटिङ सुरु भयो भने न्युज चाहियो होइन, सुटिङ सक्यो भने न्युज चाहियो, त्यसको लागि त फेरि मसँग बोल्नै पऱ्यो होइन। त्यसो गर्दा फेरि मित्रता सुरु हुन्थ्यो अनि त्यहाँबाट फेरि अब कहिले काहीँ त अब पहिलो पटक नराम्रो फिल्म बनायो होला उहाँहरूले, अब अर्को पटक राम्रो फिल्म पनि बनाउनुहुन्थ्यो, राम्रो फिल्म बनाउँदाखेरि राम्रो कुराहरूको तारिफ गरेर लेखिन्थ्यो। त्यसले गर्दाखेरि एउटा फेजमा सम्बन्ध शिशु हुन्थ्यो भने अर्को फेजमा फेरि त्यो न्यानो भएर आउँथ्यो। त्यसले खास भन्यो भने स्थायी शत्रु चाहिँ मेरो इन्डस्ट्रीमा चाहिँ कोही पनि भएन, त्यस्तो छैन।
भनेपछि तपाईँले त्यो चलचित्र हेरेर त्यही अनुसारै गर्नुहुन्थ्यो। राम्रो चलचित्रको परिभाषा कसरी दिनुहुन्छ? के भयो भने चाहिँ राम्रो लेख्नुहुन्थ्यो भनौँ न।
राम्रो चाहिँ अब मैले जुन बेला म एक्टिभ थिएँ यो फिल्म रिभ्यू गर्ने बेला,
क्रिटिक गर्नु हजुर
गर्ने बेलामा, त्यो बेलामा मेरो चाहिँ एउटा मिसन, मेरो र मेरो साथी नजिक साथीहरूको चाहिँ एउटा अघोषित मिसन जस्तो के थियो भनेदेखि, त्यो बेलामा जति पनि नेपाल फिल्म बन्थे सबै यो 80s र 90s हिन्दी फिल्महरूको एकदमै अन्धो नकल हुन्थ्यो होइन, हिन्दी फिल्मको कथालाई नेपालीमा देखाइन्थ्यो,
भाषा मात्रै
यो चाहिँ एकदम गलत हो, हाम्रो नेपालको मौलिक कथाहरू फिल्ममा ल्याउनुपर्छ, हामीसँग कथाहरू प्रशस्त छ, हामीसँग पात्रहरू पनि प्रशस्त छ। त्यो बेलामा पात्रहरू पनि हिन्दी फिल्मकै पात्र जस्तो हुन्थ्यो, भिलेन पनि हिन्दी फिल्मकै, हिरो पनि हिन्दी फिल्म जस्तै, यो हुनु हुँदैन भनेर हामी चाहिँ त्यो संरचनालाई भत्काउनुपर्छ भन्ने लागेर हामीले चाहिँ हिन्दी फिल्मको कपी गरेर बनाउने त्यो ट्रेन्डलाई एकदमै निरुत्साहित डिस्करेज हुने गरी हामीले लेख्थ्यौँ क्या। त्यही भएर जसरी हामीले फिल्म समीक्षा गऱ्यौँ, जसरी मैले लेखेँ, त्यसमा चाहिँ म सन्तुष्ट नै छु अहिले यसो फर्केर हेर्दाखेरि पनि।
अनि तपाईँले त्यतिखेर जब फिल्म समीक्षा गर्नुहुन्थ्यो नि त्यतिखेर पनि तपाईँको म पछि गएर फिल्म बनाउँछु अथवा म राइटर बन्छु भनेर फिल्म इन्डस्ट्रीमै लाग्छु भने त्यो सोच आइसकेर तयारी सुरु भइसकेको थियो?
खास भन्यो भने फिल्म पत्रकारिता गर्नुभन्दा अगाडि नै मलाई फिल्ममाथि फिल्ममा लगाव थियो, फिल्म इन्डस्ट्रीमै गएर केही गर्नुपर्छ भन्ने त्यस्तो खालको इन्ट्रेस्ट जागिसकेको थियो। चाइनिज कुङ्फू फिल्म हेर्दा हेर्दै तपाईँको त्यो कुङ्फू भनेको चाहिँ उसु उसु गेम भन्यो है,
हजुर,
त्यो उसु चाहिँ सिक्न गएँ रङशालामा, जस्तो रङशालामा त्यो सिकेँ पनि मैले। अनि त्यसपछि चाहिँ अब फाइट डाइरेक्सन गर्नुपर्छ, द्वन्द निर्देशक बन्नुपर्छ भन्ने लागेर म एकजना निर्माताहरूसँग पनि कुरा गर्ने गएँ। तर पछि फिल्मलाई सिरियसली बुझेपछि
हाम्रो आज
दिनुभएको
अलिकति
व्यक्ति हो
हजुर
भन्ने लाग्यो।
हजुर
त्यसपछि म फिल्म निर्देशनतिर जानुपर्छ भन्ने मलाई लाग्यो। अनि फिल्म पत्रकारिता गर्दा गर्दा फिल्मलाई नेपाली फिल्मलाई एकदमै बुझ्न पाएँ। नेपाली नेपाली फिल्म त होइन कि अब इन्टरनेसनल कन्टेम्पोररी फिल्महरूमाथिलाई फिल्महरू पनि बुझ्न पाएँ। अनि र फिल्म मेकिङको प्रोसेस पनि धेरै नजिकबाट निहालेँ मैले। त्यसले गर्दाखेरि पछि म फिल्म डाइरेक्सन गर्नुपर्छ भन्ने जतिखेर मनमा उत्पन्न पैदा भयो त्यो त्यति बेला मलाई सजिलो भयो नि त्यो एक्सपिरियन्स।
हजुर, जब तपाईँको मनमा लाग्यो नि म चाहिँ अब पछि गएर फिल्म डिरेक्सन गर्छु भनेर, त्यो लागेको सोच र एक्चुअल फिल्म के अरे निर्देशन गर्नुभयो नि, त्यो समय कति थियो?
त्यो त तपाईँको भन्यो भने मैले अब फिल्म डाइरेक्सन गर्छु भनेर स्क्रिप्ट लेखेरै लगभग 10 वर्ष त म बैसठी त्रिसठी सालतिरै फिल्म 62 सालतिरै म फिल्म बनाउँछु भनेर डाइरेक्सन गर्नु पऱ्यो भनेर मैले स्क्रिप्ट पनि लेखेको थिएँ। त्यो बेलामा त अझ डिजिटल मिडियम पनि थिएन, यो
सेलुलोइडमै
कुराकानी गरेर सम्भावित लगानीकर्तासँग पनि मिटिङ सिटिङ भइसकेको थियो होइन। तर पछि फेरि अचानक मलाई के लाग्यो भने होइन, अझै ममा अझै एक्सपिरियन्स के छैन, अझै टाइम मैले वेट गर्नुपर्छ भन्ने लागिसकेपछि म ब्याक भएर अनि लगभग मैले 10-12 वर्ष चाहिँ फेरि कुरेँ होइन।
ए भनेपछि तपाईँ आफूलाई लाग्यो कि अब यो राइट टाइम छैन भनेर। तपाईँको अब एकैछिन यो पहिलो तपाईँले लेख्नुभएको नागबेली त्यो स्क्रिप्टको बारेमा कुरा गरौँ न, त्यो कसरी लेख्नु भएको थियो स्क्रिप्ट? त्यो स्क्रिप्ट तपाईँले जब आफ्नो स्क्रिप्टलाई पर्दामा देख्नुभयो कस्तो लाग्यो?
त्यो फिल्म चाहिँ मैले नागबेली भन्ने फिल्म चाहिँ कसरी लेखेँ भन्दाखेरि नागरिक पत्रिकामा काम गरेको थियो अनि मेरो गोविन्द राई डान्स डाइरेक्टर उहाँसँग मेरो राम्रै अब चिन्जान थियो होइन। त्यसपछि उहाँले चाहिँ म फिल्म डाइरेक्सन गर्छु तिमीले चाहिँ तपाईँले चाहिँ एउटा स्क्रिप्ट लेखिदिनु पऱ्यो भनेर उहाँले भन्नुभयो। अब खास भन्यो भने त्यो बेलामा त्योभन्दा अगाडि मैले स्क्रिप्ट लेखेको पनि थिएन, अब कसरी उहाँले अब विश्वास गर्नुभयो म माथि होइन। अनि मैले ख्यालख्यालमै मैले हुन्छ म लेखिदिन्छु भने मलाई के लागेको थियो भने अब उहाँले पनि अब त्यो खास हल्का फुल्का रूपमै लिनुभएको होला, फिल्म डाइरेक्सन पनि उहाँले खै खै गर्नुहुन्छ गर्नुहुन्न भन्ने लागेर मैले चाहिँ ल हुन्छ म लेखिदिन्छु नि त स्क्रिप्ट भनेर भन्ने। अनि तर तपाईँको कसो भने लगभग 1 वर्षपछि उहाँले फेरि ल मैले फिल्म डाइरेक्सन गर्ने नै कन्फर्म भयो, प्रड्युसर पनि जुटिसक्यो, अब स्क्रिप्ट चाहियो भनेर उहाँले फेरि भन्नुभयो। म त सक्दिनँ होइन, मैले त्यसलाई सिरियसली नै लिएको थिएन। मैले अनि मैले स्क्रिप्टमासँग स्क्रिप्ट रेडी नै छैन, अब के गर्ने होला अर्को राइटरलाई भन्नु नि त भनेर मैले एक दुईवटा राइटरको नाम पनि सजेस्ट गरेँ। तर पछि मैले होइन तपाईँले नै लेख्नुपर्छ भनेर उहाँले भन्नुभयो कि अनि मैले त्यहाँबाट 3 महिना लगाएर त्यो नागबोली भन्ने स्क्रिप्ट चाहिँ मैले तयार पारेँ। त्यो फिल्म चाहिँ अब खास त्यो अफसोस कस्तो भने त्यो खास फिल्म त्यो धेरै राम्रो हुन सकेन, फिल्म चाहिँ होइन राम्रो बन्न सकेन। विभिन्न
तपाईँको केमा कमजोरी के थियो तपाईँले हेर्दाखेरि एज अ फिल्म क्रिटिक भनौँ न आफ्नै लेखेको स्क्रिप्ट?
कमजोरीमा चाहिँ मेरो मैले चाहिँ फेरि कस्तो भने मैले अब अरूमाथि दोष दिनु मिल्दैन होइन।
हजुर,
स्क्रिप्टमा पनि कमजोरी छ त्यसमा, अलिकति हतार हतारमा लेखेको जस्तो लाग्छ स्क्रिप्टमा पनि। डायलगहरूमा अझै पनि त्यसमा एक्सर्साइज गर्न सकिन्थ्यो, त्यो हुन पाएन। र अर्को चाहिँ अब त्यो फिल्ममा अलिकति लगानी पनि लिने देखिन्थ्यो, बजेट कम थियो अनि भएन जस्तो कलाकारहरू स्टारहरू पनि त्यसमा थिएन। त्यो भएर जस्तो सायद सोचेको जस्तो बनाउन सकेन हामी फिल्मले त्यो फिल्म।
हजुर, अब निर्देशनको कुरा गरौँ, त्यसपछि तपाईँको आफ्नै निर्देशन सुरु भयो।
त्यसको चाहिँ तपाईँको 2 वर्षपछि चाहिँ,
अँ
2 वर्षपछि 72 सालमा रिलिज भएको थियो नागेली भन्ने,
हजुर,
अनि 74 साल वैशाख 1 गते चाहिँ मेरो घामपानी फिल्म रिलिज भएको थियो। त्यसको
यो
सुटिङ
यो
घामपानी
घामपानीको अगाडि जाउँ न, कसरी सुरु भयो यसको कथा? घामपानी तपाईँले पहिला स्क्रिप्ट लेखिसक्नु भएको थियो कि नागबेलीको के कमजोरीहरू यसमा हटाउनु भयो, यसको बारेमा अलिकति भनिदिनुहोस् न।
यो घामपानीको मेकिङ चाहिँ कसरी सुरु भयो भनेदेखि, पहिला यो स्टोरीमाथि अर्कै टिमसँग काम गर्ने भन्ने मेरो के अरे होमवर्क थियो होइन, अनि तर त्यो टिमसँग मेरो खास टाइप हुन सकेन। अनि त्यहाँबाट मैले दयाङ राईलाई स्टोरी सुनाएँ, यस्तो यस्तो स्टोरी छ, अब यसमा चाहिँ फिल्म बनाउनु पऱ्यो, अब तिमीले खेलिनु पऱ्यो, म लगानी गर्दा खोज्छु म भनेर मैले भनेँ। अनि दयाङ राई चाहिँ मेरो अब पहिलादेखि नै चिनेको साथी जस्तो थियो, त्यही भएर अनि दयाले चाहिँ ल ठिक छ बनाऊ त भनौँ, यसलाई अझ राम्रोसँग डेभलप गर गर भनेर यसो भनेपछि।
सो दयाङ राईले पनि तपाईँलाई सपोर्ट गर्यो भनौँ न।
हजुर, त्यसपछि अनि दयाङ राईले अब रामबाबु गुरुङ होइन अर्को भाइहरू, रामबाबु गुरुङसँग पनि कुरा अनि कुरा गरेछ। त्यसपछि रामबाबु गुरुङ पनि मेरो साथी हो, रामबाबु गुरुङ तिन दाईसँग दाईसँग आउनुभन्दा अगाडिदेखि चिनेको मैले। अनि रामबाबुले पनि पछि ल अब हाम्रै कम्पनीबाट गएर सिनेमार्ट भन्ने कम्पनी छ रामबाबु गुरुङको होइन, जुन कम्पनीबाट कबड्डी फिल्म बनिसकेको थियो कबड्डी कबड्डी, अनि ल अब यही ब्यानरबाट गएर भने चाहिँ, अनि त्यसपछि लगानीकर्ताहरू मैले खोज्नु परेन, सिनेमा आर्टले नै रामबाबु गुरुङहरूले नै लगानीकर्ताहरू जुटाएर त्यसपछि त्यो फिल्म चाहिँ भनौँ न एउटा फ्लोरमा गयो। अब दयाङ राई पछि के अधिकारी आयो होइन, त्यसरी बनेको फिल्म चाहिँ खास भने त्यो दुःख त्यति दुःख चाहिँ मैले गर्नु पर्यो।
हजुर दिवेनजी, यो फिल्म अब रिलिज भयो, तपाईँलाई कस्तो लाग्यो यसको रेस्पोन्स? जस्तो हुनुपर्ने त्यो भयो कि भएन, तपाईँलाई कस्तो अनुभव भयो भने रिलिज भइसकेपछि?
त्यो फिल्म मैले आफूले यसरी मूल्याङ्कन गर्नु पर्दाखेरि चाहिँ मैले जति सोचेको त्यसको 60% मात्रै आउटपुट आयो पर्दामा, मलाई त्यो लाग्यो होइन, लाग्यो मलाई लागेको चाहिँ। तर मार्केटबाट चाहिँ तपाईँको कस्तो भने यसले अब अलिअलि भए पनि प्रफिट चाहिँ कमाएको थियो त्यो बेलामा, धेरै चाहिँ कमाएन। फिल्म पनि अलिकति थोरै बजेटमै बनेको थियो, अब समीक्षकहरूबाट पनि एकदमै पोजिटिभ रेस्पोन्स आएको थियो।
हजुर,
जस बाहिरको रेस्पोन्सबाट चाहिँ म सन्तुष्ट नै छु, जति फिल्म त्यो फिल्ममा जति रेस्पोन्स पाएँ, जस्तो खालको क्रिटिसिजम पाएँ, त्यसबाट म सन्तुष्ट नै छु, त्यो पोजिटिभ नै थियो। तर म आफै चाहिँ अब अझ पनि राम्रो हुनसक्छ यो फिल्म भन्ने चाहिँ मनमा चाहिँ
लागिरहेको
थियो त्यो बेला।
हजुर, त्यसपछि तपाईँको एउटा ठुलो फड्को भयो तपाईँको करियरमा, छ माया छपक्कै होइन, किनभने घामपानीसम्म आइपुग्दाखेरि चाहिँ क्रिटिक दिपेन्द्रकै बोलाबाला थियो भनौँ न, होइन फिल्म निर्देशक भन्दा पनि, छमाया छपक्कै कसरी पाउनुभयो त्यो चाहिँ? त्यो चाहिँ किनभने फेरि एउटा कुरा के भने, छमाया छपक्कै कमर्सियल फिल्म थियो, छमाया छपक्कै चाहिँ तपाईँले जुन चाहिँ अघि नै हामीले चेतन कार्कीजीले जुन तपाईँलाई सिकाउनु भएको थियो त्यो भन्दाखेरि पनि अलिकति कमर्सियलै थियो नि छमाया छपक्कै, होइन? त्यसको बारेमा अलिकति भनिदिनुहोस् न, तपाईँ कसरी एसोसिएट हुन पुग्नुभयो?
यो छमाया छपक्कैभन्दा पहिला मैले घामपानी पछि गोपी भन्ने फिल्म गरेँ होइन, अनि त्यो गोपी भन्ने फिल्म गरिसकेपछि त्यो फिल्म रिलिजकै तर्खरमा थियो, रिलिज हुन बाँकी थियो भनौँ न। अनि यता दीपक राजगिरीहरूको ग्रुपले चाहिँ यो 76 सालमा छक्क पन्जा चार नगर्ने, बाहिरको टिमसँग सहकार्य गर्ने भनेर उहाँहरूले त्यस्तो खालको पोलिसी बनाउनु भएको थियो, एउटा त्यस्तो खालको प्लानिङ उहाँहरूको रहेछ। त्यसपछि दीपक राजगिरीले फिल्म इन्डस्ट्रीका विभिन्न प्रड्युसरहरूसँग मिटिङ गर्नुभएछ, अब कसरी सहकार्य गर्ने भनेर, र कसैसँग राम्रो आइडिया छ भने आइडिया सुनौ भन्दै उहाँले धेरै धेरैजनाको आइडिया पनि सुनिसक्नु भएको छ। अनि त्यो बेलामा निर्माता रोहित अधिकारी जस्तो चाहिँ गाजलो भन्ने फिल्म बनाउनु भएको थियो पहिला अनुरोध विषय लिएर, उहाँले पनि दीपक राजगिरीहरूलाई 2-3 वटा आइडिया सुनाउनु भएको छ। पछि त्यो आइडिया त्यति के अरे मन नपराएपछि अनि अनि रोहित अधिकारीले चाहिँ मलाई फोन गर्नुभयो, तपाईँसँग आइडिया छ कुनै कथा स्टोरी छ भनेर भन्नुभयो। अनि मैले एउटा स्टोरी लेखेर राखेको थिएँ पहिला, अनुप बरालले डाइरेक्सन गर्छु भनेर राखेको थियो र स्टोरी कथा थियो। अनि त्यो कथा चाहिँ मैले सुनाइदिएँ, सुनाइसकेपछि अनि रोहित अधिकारीलाई पनि मन पऱ्यो अनि दिपु दाजुहरू उहाँहरूलाई पनि मन परेछ। त्यसपछि ल अब यसमा चाहिँ काम गरौँ भनेर भनेपछि अनि गोपी रिलिज हुने हुने काका हामी बिच चाहिँ त्यो सहमति भयो नि एउटा आन्तरिक सहमति भएर, अनि त्यसरी त्यसमा डाइरेक्सन मैले गर्ने, स्टोरी मेरो र अब त्यसमा स्क्रिप्ट डाइलेक्ट चाहिँ दिपु दाजुगिरी र उहाँको समूह मिलेर तयार पार्ने भन्ने किसिमको सहमति भएर अनि त्यस प्रोजेक्ट अगाडि बढ्यो भनौँ न। अनि त्यसमा चाहिँ फेरि अब तपाईँको यो कमर्सियल नन कमर्सियल भन्दाखेरि पनि अब कसो भने तपाईँको अहिले चाहिँ नेपाली फिल्म सक्षम आफ्नै मौलिक कथामै बन्न थालेको छ धेरै जसोले होइन। तपाईँको दिपक राजगीहरू पनि मौलिक कथामाथि नै फिल्म बनाउने मेकरहरू हो, त्यही भएर पनि मेरो सहकार्य सम्भव भयो र मलाई काम गराइमा कुनै आपत्ति पनि भएन र मलाई त्यो उहाँले काम गरौँ भन्दाखेरि मैले चाहिँ सहस नै हुन्छ भनेर भने होइन। अनि अर्को कुरा चाहिँ के थियो भन्दाखेरि मेरो लागि म डाइरेक्टरको हिसाबले चाहिँ मेरो लागि त्यो एउटा राम्रो प्लेटफर्म काम सिक्ने एउटा चाहिँ अवसर पनि थियो, किनभने त्यो ठुलो टिम ठुलो बजेटमा बन्ने जस्तो हुन्छ। अन्त त्यसपछि तपाईँको अर्को कुरा भोलि म अझ धेरै
आज एकदमै इन्टरनेटको हजुर आज अलिकति इन्टरनेटको प्रब्लम भइरहेको छ। दिपेन्द्रजीसँग म कुरा गर्दैछु। दिपेन्द्रजी अहिले काठमाडौँमा हुनुहुन्छ, म भने सिडनी अस्ट्रेलियामा छु। हेर्दै हुनुहुन्छ दिपेश शो, दिपेश शो अहिले फेसबुकमा लाइभ आइरहेको छ। तपाईँ कहाँ हुनुहुन्छ त्यो लेख्नु होला, हामीलाई थुप्रैले साथ दिइरहनु भएको छ। भर्खरै दिपेन्द्रजी एउटा रविन रावजीले प्रश्न सोध्नु भएको छ, गोपीले किन बक्स अफिसमा चाहिँ राम्रो गर्न सकेन, दिपेन्द्र सर के अरे सर के भन्नुहुन्छ भनेर हाम्रो रविन रावतले सोध्नु भएको।
अब तपाईँको गोपीले चाहिँ बक्स अफिसमा अब खै अब त्यो बेलामा फिल्म रिलिज नहुँदैसम्म त हामीले हाम्रो टिमलाई एकदमै टिममा त एकदमै आशा थियो कि यो फिल्मले राम्रै गर्छ, मतलब एकदमै तपाईँको कस्तो भने ठुलो बिजनेस गर्छ भन्ने चाहिँ लागेको थिएन, तर एउटा एक किसिमको लगानीसम्म सेभ गर्छ कि भन्ने चाहिँ एउटा त्यस्तो होप चाहिँ थियो। तर अब फिल्म फर्स्ट डेदेखि नै खास त असर देखिनँ हलमा चाहिँ, अब त्यो तपाईँको हाम्रो प्रचार सामग्रीमा कमजोरको हामी चुक्यौँ कि अथवा हाम्रो ट्रेलरमा हामी चुक्यौँ कि अथवा हामीले जुन उठाएको थियो विषयवस्तु जुन स्टोरी आइडिया हामीले उठाएको थियौँ त्यो नै सायद दर्शकलाई मन नपरेको हो कि सायद त्यही होला। दर्शकलाई त्यो फिल्म हेर्ने रुचि न उठ भएन होला भनौँ न मेरो विचारमा त्यो बेलामा,
भनेपछि काहीँ कमजोरी भयो
अथवा त्यो अब हाम्रो एउटा किसानको कथा थियो गाई पालन सम्बन्धी होइन, अब
पढेको मान्छे विदेश नजाने
काठमाडौँ नेपालमा के गर्नुपर्छ भन्ने खालको थियो, त्यही भएर त्यो यो आइडिया नै मन न आइडियाले नै खासै नछोएको जस्तो पनि लाग्यो मलाई लाग्यो
हजुर
फिल भयो। तर अब बक्स अफिसमा राम्रो नभए पनि पछि अहिले अब तपाईँको नेसनल फिल्म अवार्डमा बेस्ट फिल्म पनि जित्यो होइन अवार्ड गोपीले, त्यसरी राष्ट्रपति भवनमा भएको प्रोग्राममा त्यहाँ सरकारी अवार्ड जित्यो बेस्ट फिल्म होइन, बेस्ट स्क्रिप्ट पनि जित्यो, अब त्यो यस्तो कुराहरूले पनि अलिअलि चाहिँ सन्तोष चाहिँ दिन्छ फेरि।
ए हजुर, अनि अर्को एउटा कुरा मलाई दुइटा कुरा सोध्नु मन लागेको छ हामी कुरा मोड्नुभन्दा अगाडि। पहिला सुरु एउटा एक्टर भइसकेपछि एज अ डिरेक्टर तपाईँलाई म सोध्दैछु, कतिको भर्सटाइल हुनुपर्छ पहिलो प्रश्न, र भर्सटाइल हुनुपर्छ भन्ने तपाईँको उत्तर आउँछ भने जस्तै जति पनि हाम्रो अहिले टेलिभिजनको कमेडी सोबाट आउनुभएको एक्टर्सहरू हुनुहुन्छ उहाँलाई चाहिँ हरेक फिल्ममा चाहिँ त्यहीमा देख्न पाइन्छ, अथवा त्यो फिल्मको सिरिज नभए पनि त्यसमै उहाँहरूको एक्टिङ उहाँहरूको बोल्ने तरिका सबै थोक एउटालाई नै फलो गर्छ, त्यसलाई के भन्नुहुन्छ पहिला सुरु त्यहाँबाट सुरु गरौँ एज अ डिरेक्टर।
त्यो चाहिँ मेरो विचारमा उहाँहरूलाई के लाग्यो होला भने दर्शकलाई जे मनपर्छ दर्शकले जे मन पराएर मेरो त्यो नै पस्किनुपर्छ भन्ने उहाँहरूलाई लागेर होला, त्यही भएर टेलिफिल्ममा हुँदाखेरि पनि त्यस्तै उहाँहरूको क्यारेक्टर हुने र फिल्ममा आइसकेपछि पनि त्यस्तै क्यारेक्टर हुने होइन, सायद त्यो होला मेरो विचारमा चाहिँ। अनि कस्तो भने यहाँ अब हामी चाहिँ अब त्यो मैले कमेडी आर्टिस्टको मात्रै कुरा गरेँ भने कि अरू आर्टिस्ट अरू एक्टरको पनि सवालमा छ नि, हामी अझै पनि फिल्म मेकिङ डाइरेक्टरको हैसियतले म भन्दाखेरि पनि हामी अझै पनि नेपाली फिल्म चाहिँ तपाईँको निश्चित पैसा कमाउने अथवा नाम कमाउने भन्दा त्योभन्दा माथि हामी उठ्न सकेका छैनौँ कि हाम्रो इन्ट्रेस्ट चाहिँ, हामी चाहिँ फिल्मलाई एउटा 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 एक्सप्रेसनको मिडियम हो, यसमा हामीले कुनै एउटा रेभोल्युसन ल्याउनुपर्छ यो भन्ने यो चरणमा हामी पुगेको छैनौँ अझै पनि। त्यसले गर्दाखेरि पनि अब तपाईँको चाहिँ धेरैले भन्छ अब एक्टरले पनि पैसाको लागि फिल्ममा काम गरेको हो अथवा कमेडी आर्टिस्टले पनि जस्तो चाहिँ टिभीमा दर्शकले जे मन परायो फिल्ममा पनि त्यही इमेज चाहिँ फस्किने त्यही इमेज चाहिँ पोर्ट्रे गर्ने त्यो बाध्यता चाहिँ त्यो हो जस्तो लाग्छ मलाई चाहिँ।
पक्कै पनि त्यस्तै अर्को एउटा चाहिँ जस्तै तपाईँले हामी पहिला पनि सुन्छौँ कि ठुल्ठुलो स्टारहरूसँग काम गर्दा चाहिँ डिरेक्टरहरूलाई स्पेसली अलिकति नयाँ डिरेक्टरहरूलाई एकदम गाह्रो हुन्छ, स्टारै डिरेक्टर जस्तो हुन्छ। जस्तै इन्डियामा हेर्ने हो भने आमिर खानले एउटा फिल्म तारे जमिन पर खेले गर्दाखेरि उसले पछि डिरेक्टरले हटाएर आफै नै डिरेक्सन गर्यो होइन, त्यसै तपाईँलाई दिपक राजगिरीजीहरूसँग काम गर्दाखेरि त्यस्तो केही अनुभव भयो?
अब त्यो धेरैले अनुमान गरेको थियो होइन, अब दिपक राजगिरीहरू तालमेल नै मिल्दैन, अब यो यो प्रोजेक्ट पनि अगाडि बढ्दैन, यो सुटिङ सुरु भए पनि बिचमै झगडा गरेर चाहिँ कि सुटिङ रोकिन्छ कि डाइरेक्टर निकालिन्छ भन्ने खालको अड्कलहरू धेरै त्यो सुनिएको थियो बजारमा। तर म चाहिँ अलि धेरै फ्लेक्सिबल मान्छे हो होइन, अब तपाईँको के जस्तो फिल्म भनेको चाहिँ मेरो बुझाइमा फिल्म भनेको के अरे ग्रुप टिमवर्क हो, टिमवर्क होइन, यसमा चाहिँ सकेसम्म धेरैभन्दा धेरै मान्छेको दिमाग पऱ्यो भने यो फिल्म फिल्म कुनै पनि फिल्म राम्रो हुन्छ। तपाईँको के अरे उपन्यास लेख्ने भनेको राइटरको एउटा सोलो मिडियम हो, त्यसमा राइटर भन्दा अरू कसैले पनि हस्तक्षेप गर्दैन, तर फिल्ममा तपाईँको के अरे डाइरेक्टर बाहेक तपाईँको राइटर हुन्छ, त्यसपछि एडिटर हुन्छ, क्यामराम्यान हुन्छ, अनि अब लिड एक्टर एक्ट्रेस हुन्छ, उनीहरूको कुरा सुन्नु पऱ्यो होइन, तपाईँको क्यामराम्यानको पनि सुन्नु पऱ्यो, एडिटरको पनि कुरा सुन्नु पऱ्यो, प्रड्युसरको पनि के हुन्छ त्यो कुराहरू त्यो पनि सुन्नु पऱ्यो, त्यस कारणले गर्दाखेरि धेरैभन्दा धेरै के अरे व्यक्तिहरूको कुरा सुनिसकेपछि त्यो राम्रो यदि आयो भने सजेसन आयो भने त्यसलाई मान्यो भने फिल्म चाहिँ बेटर भन्छ। यसो नत्र भने के हुन्छ तपाईँको डाइरेक्टरको दिमागमा जे छ त्यो मात्रै पर्दामा उत्रियो भने त्यो सधैँ राम्रो हुन्छ जस्तो लाग्दैन मलाई। त्यही भएर अनि समय सभागमा चाहिँ
टिमवर्क
जस्तो टिमवर्क त्यस्तो के अरे न त्यो अब अनि मैले सोचे जस्तै काम पनि त्यसमा सिक्ने अवसर पाएँ, किनभनेदेखि अब मैले डाइरेक्टर दिपेन्द्र लामा भनेर भन्ने पनि त्यसमा अब डाइरेक्सन टिममा दिपाश्री निरौला अब अरू असिस्टेन्ट डाइरेक्टरहरू पनि त्यहाँ थिए, अनि अब दिपक राजगिरी अब राइटर पनि भयो, प्लस उहाँ पनि पहिला सिटु सत्य 1200 भाग चाहिँ तपाईँको डाइरेक्सन गरिसकेको मान्छे, उहाँमा पनि डाइरेक्सनको नलेज नहुने कुरो भएन। त्यसपछि माग्ने बुढा जितु नेपालहरूको पनि कमेडीमा ह्युमरमा विभिन्न किसिमको इम्प्रुभहरू आइरहन्थ्यो, त्यसले गर्दाखेरि पनि मलाई काम गर्नमा अझ धेरै सहयोग भयो।
हजुर, तपाईँले पनि सिक्ने मौका पाउनुभयो। अब एकैछिन तपाईँले राइटरको कुरा गर्नुभयो, राइटर र डिरेक्टरको सम्बन्धको बारेमा कुरा गरौँ। जस्तै फिल्म नर्मल्ली एउटा राइटरको दिमागबाट सुरु हुन्छ होइन, उसले एउटा क्यारेक्टर बनाउँछ, एउटा परिवेश बनाउँछ भनौँ न उसले, अनि त्यो त्यो परिवेशमा उसको घटना विकास गर्दै जान्छ, क्यारेक्टर विकास गर्छ, घटना विकास गर्छ होइन, त्यसपछि त्यो त्यो अगाडि बढ्दै जान्छ। यो राइटरले जब लेख्छ नि, लेख्दाखेरि जस्तै एउटा कुनै घटनाको बारेमा लेख्यो अरे होइन, एउटा मान्छे चाहिँ रुखोमुनि उभिरहेछ भनेर उसले लेख्यो अरे, त्यो लेख्ने ठिक हुन्छ कि उसले चाहिँ एउटा मान्छे कालो टोपी लगाएर रातो सर्ट लगाएर सेतो जुत्ता लगाएर बयरको रुखमुनि चाहिँ एउटा खुट्टा यसरी अडेस लगाएर चाहिँ उभिरहेको थियो भन्न ठिक हुन्छ? त्यो राइटरले त्यति भन्नु पर्छ कि त्यो चाहिँ डिरेक्टरको काम हो? त्यो तपाईँ के भन्नुहुन्छ यसमा?
अब यो के अरे हरेक लाइफ काम गर्नमा फ्रिडम दिनुपर्छ, जस्तो अब राइटरलाई पनि फ्रिडम दिनुपर्छ, राइटरले पनि रुखमुनि बसेको मान्छेले रुखमुनि एउटा मान्छे कालो ज्याकेट लगाएर बसिरहेको छ भनेर उसले लेख्छ भने चाहिँ उसलाई लेख्न दिनु पऱ्यो होइन, तर त्यो डाइरेक्टरले त्यो हातमा लिसकेपछि चाहिँ स्क्रिप्ट हातमा लिसकेपछि राइटर चाहिँ राइटरको काम सक्यो तपाईँको, राइटर अब तपाईँको हरायो, अब राइटर फिल्म सुटिङमा आउन पाउँदैन होइन। अब सुटिङमा गएपछि डाइरेक्टरले चाहिँ राइटरले कालो ज्याकेट लेखेको छ भनेदेखि पछि सिचुएसनमा चाहिँ त्यो कालो ज्याकेट होइन रातो ज्याकेटको ठिक रहेछ त बेटर हुने रहेछ भन्ने डाइरेक्टर लाग्यो भने डाइरेक्टरले त्यो चेन्ज गर्न पाउँछ। त्यो त्यो चाहिँ तपाईँको किनभने तपाईँको फिल्म भन् त्यो राइटरको मिडियम किताबहरू होइन त्यो राइटरको मिडियम हो, तर डायरेक्ट मिडियम फिल्म चाहिँ डायरेक्टको मिडियम हो होइन। तपाईँको हामीले तपाईँले जति पनि फिल्म सम्बन्धी फिचरहरू पढ्नुहोस् अथवा न्युज पढ्नुहोस् त्यसमा चाहिँ फिल्म फलानु बाई फलानु भन्दाखेरि डायरेक्टको नाम आउँछ नि त, राइटरको नाम आउँदैन
हजुर।
त्यही भएर डायरेक्टरको मिडियम हो चाहिँ। अनि त्यस कारणले गर्दाखेरि राइटरले राइटरको राइट त्यो त्यसो भन्दा फेरि राइटरको के अरे त्यो मर्म नै मार्ने गरी खाल त्यो फिल्म बनाउनु पनि भएन डाइरेक्टरले होइन। कि चाहिँ तपाईँको चाहिँ कुनै राइटरको आइडिया लिएर डाइरेक्टरले चाहिँ आफ्नो पनि आइडिया मिसाउँछ भने भनेदेखि जोइन्ट राइटर हुनु पाइयो, को राइटर हुनु पाइयो होइन। तर
हजुर
राइटरलाई राइटरको नाम छ भनेदेखि चाहिँ उसको पनि राइटिङको त्यो आइडेन्टिटी चाहिँ मार्नु चाहिँ हुँदैन।
हजुर दिपेन्द्रजी, अब अर्को प्रश्न मलाई अचेल के लाग्छ भने मैले पनि यहाँ आएर अस्ट्रेलिया आएर सिडनी आएर फिल्म लेखन सम्बन्धी र निर्देशन सम्बन्धी पढ्ने मौका पाएँ। मलाई कहिलेकाहीँ यसो नेपाली चलचित्रहरू हेर्दाखेरि चाहिँ कहिलेकाहीँ मलाई चाहिँ नेपाली निर्देशकहरूले भनौँ न सबैले त होइन तर केही निर्देशकहरूले चाहिँ नेपाली दर्शकहरूलाई चाहिँ अलिकति मूर्ख छ, उनीहरू अलिकति बढी बुझाउनुपर्छ भनेको जस्तो मलाई अनुभव हुन्छ। जस्तै एउटा सिन छ अरे गाउँबाट एउटा चिठी आएको सिन छ भने त्यो गाउँबाट चिठी आएको सिनलाई चाहिँ परबाट एउटा मान्छे आउँछ होइन, परबाट त्यो मान्छे आइरहेको बेलामा उसले चिठी देख्छ घरमा, उसले उसको मोनोलग आउँछ होइन, ओहो चिठी पो आएछ, कसले लेखेछ, कहाँबाट आयो होला, म हेरौँ कि नहेरौँ भन्छ, नजिक जान्छ, यसो हेर्छ, ए छोराले लेखेछ, 2 रुपियाँको टिकट पनि टाँसेछ भनेर उसले चिठी च्यात्छ पढ्छ, आदरणीय बुवा शास्त्रगत दण्डवट संस्कार अझै बाँकी छ त्यसमा भने उसले पढ्छ, अर्थात् हरेक चिज उसले बुझाउनु खोज्छ, छोरा काठमाडौँमा छ, छोरा संस्कारी छ, चिठी आएको छ, काठमाडौँबाट आएको छ, 2 रुपियाँको टिकट टाँचेको छ, उसको मनभित्र के चलिरहेको छ बुझाउनु खोज्छ। तर अङ्ग्रेजी चलचित्रमा टेबलमा 2 जना बसिरहेछ होइन, टेबलमा 2 जना बस्दाखेरि चाहिँ परबाट क्यामेरा यहीँ आउँछ, टेबलको मुनि बन्दुक हुन्छ, मेरो हात टेबलको मुनि छ, क्यामेरा उता जाँदाखेरि ढडाङ आवाज आउँछ, फर्केर आउँदाखेरि अगाडिको मान्छे लडिरहेछ, मेरो हातमा बन्दुक छ, अर्थात् त्यो जो हेर्न जान्छ दर्शक त्यो दर्शकले चाहिँ दिमाग लगाउनु पऱ्यो कि त्यो मान्छेले क्या बन्दुक निकाल्यो, गोली भर्यो, कक गर्यो अनि हान्यो होइन, दिमाग लगाएर हेर्नु पऱ्यो फिल्म। तपाईँलाई कस्तो लाग्छ यो कुरा, नेपाली चलचित्रमा निर्देशकहरूले मूर्खै ठाने हुन्छ हामीलाई?
त्यो त तपाईँले अझ छुट्याउनु भयो, तपाईँको त्यो एक्सन मात्रै त्यो देखाउ देखाएर होइन कि तपाईँको डाइलग पनि भन्ने आउँछ होइन, तपाईँको चाहिँ चिया खाइरहेको छ, चिया खाइरहेको छ भन्दाखेरि म चिया खाइरहेको छु पनि भन्छु डाइलग होइन,
हजुर
भिजुअलले पनि बुझ्ने कुरा पनि डाइलगले पनि बुझाइरहन्छु, ओभर एक्सपोजिसन भन्छ यसलाई
हजुर। अनि
तपाईँको के अरे यो चाहिँ तपाईँको डाइरेक्टरले त्यो के दर्शकलाई मूर्ख ठाने भन्दाखेरि पनि यो नेपाली फिल्म मेकर विशेष गरी डाइरेक्टरहरूमा चाहिँ न त्यो जुन भिजुअल ल्याङ्ग्वेज डेभलप नभएको हो क्या यो के भनेको तपाईँको, अहिले पनि तपाईँको अझै पनि त्यो पुरानै स्टोरी टेलिङ त्यो ल्याङ्ग्वेज भएको हुनाले भने तपाईँको चाहिँ कसो भने तपाईँले अलिकति परिष्कृत फिल्म बनाउने नेपाली फिल्म मेकरहरूको फिल्महरू हेर्नुभयो भने अब मिनमाधुरी धाम अथवा चाहिँ विकल्प हुनेहरू बाहिरबाट फिल्म फेस्टमा जाने फिल्म बनाउने उहाँहरूको फिल्म हेर्नुभयो भने तपाईँले अघि भने जस्तो तपाईँको चाहिँ दर्शकले पनि दिमाग लगाएर बुझ्ने अथवा चाहिँ दर्शकलाई पनि यसो एउटा स्पेस दिने त्यो खालको त्यो फिल्महरूमा हेर्न पाइन्छ हामीले होइन। नत्र भने हामी यता यो सो कल्ड कमर्सियल भनेर फिल्म बनाइरहेकाहरूको फिल्म हेऱ्यो भने तपाईँले भने जस्तो समस्याहरू प्रशस्त देखिन्छ, मेरै फिल्ममा पनि त्यस्तो समस्याहरू देखिन सक्छ होइन। अब हामी
त्यो चाहिँ तपाईँले कम्प्रोमाइज गर्नु परेको
त्यो चाहिँ अब हाम्रो चाहिँ एउटा भ्रम के छ भन्दाखेरि हाम्रो फिल्म जस्तो खालको दर्शकले हेर्छ बहुसङ्ख्यक दर्शक भनौँ न 80% 90% जुन जस्तो खालको दर्शक छ उहाँहरूलाई चाहिँ डिटेलमा बुझाउनुपर्छ भन्ने चाहिँ हामीलाई लाग्छ क्या, त्यो 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 चाहिँ हाम्रो भ्रम पनि हुनुसक्छ फेरि फेरि किनभने त्यो अब के फेरि अनि अर्को चाहिँ के भने भ्रम नहुनु पनि सक्छ किन भन्दाखेरि तपाईँको बुलबुल भन्ने फिल्म एउटा 25 सालमा आयो होइन, त्यो फिल्म बुझेन भन्ने खालको मान्छेले नै बुझेन यो स्टोरी के हो, लास्टमा के यसको सेकेन्ड पार्ट आउँछ, यस्तो टाइपको क्या तपाईँको त्यो ओपन इन्डिङ थोड्यो भने अहिले पनि दर्शकले चाहिँ क्वेसन गर्छ कि ओपन सेकेन्ड पार्ट आउँछ के गरे यो भएन यो इन्डिङ भन्ने खालको भयो, त्यो भनेको तपाईँको के हो त्यो भनेको अलिकति फिल्म लिट्रेसी अलिकति कमजोर भएको हो कि जस्तो पनि लाग्छ मलाई सायद, होइन त्यही भएर अलिकति त्यो तपाईँले भने जस्तो चाहिँ एकदमै डिटेलमा देखाउनु पर्ने बाध्यता चाहिँ पनि छ हो कि जस्तो लाग्छ क्या फिल्मकार बिचरा।
हजुर, अब एकैछिन दिवेजी म कुरा मोड्न चाहेँ, तपाईँ एज अ दर्शक राम्रो फिल्म किन मान्नुहुन्छ, कस्तो फिल्म चाहिँ हामी दर्शकहरूले हेर्नु पर्ला तपाईँको विचारमा?
मेरो विचारमा चाहिँ के भन्दाखेरि अब प्राय अब के अरे धेरैले चाहिँ के हुन्छ भने अब जुन फिल्म बजारमा एकदमै चल्यो त्यो फिल्म हेर्ने भन्ने खालको भन्दाखेरि पनि फिल्मको स्वाद लिन जानुपर्छ, फिल्मको स्वाद लिनको लागि चाहिँ तपाईँको हामी यो नेपालमा जस्तो फिल्म बनाएको छ अथवा बम्बईमा जस्तो फिल्म बनाएको छ त्यो फिल्म मात्रै फिल्म अथवा हलिउडमा जस्तो फिल्म बनाएको छ त्यो फिल्म मात्रै फिल्म त्यस्तो सोच्नु भएन, त्योभन्दा बाहिर त्यो दायराबाट बाहिर निस्किनुपर्छ, तपाईँको इरानमा कस्तो फिल्म बनाएको छ, कोरियामा कस्तो फिल्म बनाएको छ, तपाईँको के अरे श्रीलङ्कामा कस्तो फिल्म बनाएको छ अथवा चाहिँ फ्रान्समा कस्तो फिल्म बनाएको छ अथवा ल्याटिन अमेरिकामा कस्तो फिल्म बनाएको छ, यस्तो खालको हामीले चाहिँ सर्च गरेर हामी त्यस्तो खालको फिल्महरू विभिन्न माध्यमबाट हेऱ्यौँ भने अनि बल्ल हाम्रो चाहिँ एउटा फिल्मको परख लिन सक्छ जस्तो लाग्छ मलाई कि, न त भन्दा तपाईँको के भने तपाईँको फिल्म सधैँ एउटै खालको फिल्म हेर्दाखेरि मान्छेको जति दिमागले जति तपाईँको मान्छेमा भिजुअल सेन्स जति डेभलप हुनु भने हो त्यति नहुन सक्छ होइन, त्यही भएर म चाहिँ के हुन्छ भने धेरै धेरैभन्दा धेरै किसिमको स्वादको फिल्महरू हेर्नुपर्छ हामीले, म पनि त्यही गर्छु जस्तो मैले पनि अब
अहिले धेरै अहिले नेटफ्लिक्समा अहिले रिसेन्टली तपाईँले अघि भन्दै हुनुहुन्छ नेटफ्लिक्स हेर्दैछु भने के हेर्दै हुनुहुन्छ, के मन पऱ्यो भनौँ न हेर्दा हेरेको मध्ये?
होइन यस्तो छ नेटफ्लिक्समा पनि तपाईँको चाहिँ मैले अब अलिअलि बिचमा हलिउड फिल्महरू छुटेको थियो जस्तो म्यारेज स्टोरी भन्ने होइन, अनि तपाईँको चाहिँ के अरे तपाईँको यो हिन्दी फिल्महरू पनि छुटेको थियो त्यस्तो फिल्महरू मैले खोजेर हेरेँ, र पछि अलिकति अलिक टाढा टाढाको इन्डोनेसियाको फिल्म पनि मैले जङ्गल स्कुल भन्ने रहेछ त्यो पनि मैले खोजेर हेरेँ होइन, यो इन्डोनेसियाकोसम्म म पुगेँ, इन्डोनेसियामा फिल्म मेकिङ अलिअलि राम्रो हुने गराएको छ भन्ने मन परा चाहिँ त्यो गरेर इन्डोनेसियाको फिल्महरू खोजेर हेरेँ मैले होइन, त्यसपछि तपाईँको कोरियन फिल्म पनि अस्ति त्यो प्यारासाइट भन्ने डाइरेक्टरको चाहिँ अघिल्लो फिल्म रहेछ ओग्जा भन्ने, त्यो ओग्जा भन्ने फिल्म पनि मैले खोजेर हेरेँ त्यहाँ,
त्यो ओग्जा भनेको त्यो 3D त्यो एनिमेटेड क्यारेक्टरको बारेमा होइन बच्चाको कोरियाबाट अमेरिका ल्याउने
त्यो ऊ सुँगुर ठुलो सुँगुर
ठुलो सुँगुर हजुर
त्यो बारेमा हो, त्यसरी चाहिँ फिल्महरू मैले चाहिँ हेरिरहेको छु आजकल होइन,
अनि तपाईँ जो अहिले क्वारेन्टाइनमा हुनुहुन्छ उहाँहरूलाई अब फिल्म रिकमेन्ड गर्नु पऱ्यो यो चाहिँ हेर्नुहोस् भन्ने त्यस्तो केही छ?
अब सबैसँग नेटफ्लिक्स अथवा चाहिँ प्राइम भिडियो नहुनु सक्छ होइन लिङ्क नहुनु सक्छ, त्यसैले अब युट्युबमा पाउने फिल्महरूमा अब मलाई लागेको यो गोविन्द निहलानीको पार्टी भन्ने एउटा फिल्म छ है, अनि त्यो फिल्म एकदमै जोसिलो फिल्म छ, त्यो फिल्म हेर्नुपर्छ, अनि अब कतिले हेरिसक्यो कतिले नहेरे हुनुसक्छ, जस्तो त्यो शेखर कपुरको मासुम भन्ने फिल्म पुरानो नसिरुद्दिन सारे खेलेको त्यो फिल्म पनि राम्रो छ, त्यसपछि ऋषिकेश मुखर्जीको फिल्म छ एउटा तपाईँको राजेश खन्नाले खेलेको के अरे बाबर्ची भन्ने त्यो फिल्म पनि राम्रो छ युट्युबमा पाइन्छ, त्यसपछि अनि के अरे यो तपाईँको सत्यजित रेको फिल्म छ एउटा नायक भन्ने, हामी चाहिँ अब नायक भन्ने त्यही गरी अनिल कपुरको नायक सम्झिन्छौँ धेरैले, र अनिल कपुरको नायक भन्दाखेरि भन्दा पनि त्यो सत्यजित रेको बङ्गाली फिल्म नायक उत्तम कुमारले खेलेको त्यो 77 हेर्न पाइन्छ हामी युट्युबमा, त्यो फिल्म एकदमै राम्रो छ है, यसरी विभिन्न स्वादको फिल्महरू हामीले हेऱ्यौँ भने विभिन्न भाषाको विभिन्न रिजनको फिल्महरू हेऱ्यौँ भने हाम्रो सोचाइको डाइमेन्सन पनि अझ फराकिलो हुँदै जान्छ भन्ने चाहिँ मलाई लाग्छ, त्यही भएर फरक फरक खालको फिल्महरू हेर्नुपर्छ हामीले।
मैले एकैछिन यो वर्षको अस्कर विजेता भनौँ न पहिलोचोटि अन्तर्राष्ट्रिय चलचित्रले अस्कर जित्यो त्यो चाहिँ खालि हलिउडमा अमेरिका इङ्ग्लिस फिल्मले मात्र जित्छन् भन्ने जुन चाहिँ थियो त्यो चाहिँ अब चिरिन सफल भयो प्यारासाइट कोरियन मुभी, त्यो बारेमा अलिकति भनिदिनुहोस् न कोरियन मुभी तपाईँलाई कस्तो लाग्यो, तपाईँले एज अ क्रिटिक फिल्म हेर्दाखेरि अस्कर जित्न लायकको थियो?
त्यो फिल्म चाहिँ नायकको पनि थियो र फेरि हुन्छ यो अस्कर अवार्ड भनेको चाहिँ त्यसमा अब पोलिटिक्स पनि धेरै हुन्छ, उनीहरूको विभिन्न खालको चाहिँ के अरे क्याम्पेनिङ हुनसक्छ आन्तरिक रूपमा, र म्यासेज कस्तो दिने कहिले काहीँ तपाईँको के भने यो अमेरिकन गोराहरूले चाहिँ काला जातिहरूलाई हेपे जहिले पनि दमनमा राखे भन्ने खालको त्यस्तो मेसेज धेरै भयो भने उनीहरूले ठ्याक्क तपाईँको काला जाति त्यो कम्युनिटीको डाइरेक्टरलाई अवार्ड दिने अथवा त्यो फिल्मलाई अवार्ड दिने, मुनलाइट भन्ने फिल्म अवार्ड दिएको थियो त्यो बेला त्यस्तै गरिरहेको थियो, त्यस्तो खालको ब्यालेन्स पनि उहाँले त्यो एकाडेमी अवार्ड अस्कर अवार्डले त्यस्तो गर्छ भन्ने चाहिँ मैले कता पढाएको थिएँ। अब तर प्यारासाइट भन्ने फिल्म चाहिँ जो आफैमा एकदमै राम्रो फिल्म भयो, मैले पहिला सुरुमा हेर्दाखेरि त्यो बेलामा राम्रो फिल्म आएको छ अरे भन्ने सुनेर मैले त्यो फिल्म हेरेँ। त्यसमा चाहिँ हामी चाहिँ अहिले पनि पाप धर्म अथवा यो राम चिज राम्रो चिज नराम्रो, हिरो भनेको चाहिँ हिरोको चरित्र क्यारेक्टर भनेको सेतो हुन्छ, भिलेनको क्यारेक्टर भनेको कालो हुन्छ, यो हामी यस्तै कुराहरूमा अझै पनि के अरे फिल्म लेख्ने बनाउने गरेका छौँ। तर यो प्यारासाइट भन्ने फिल्म हेर्नुहोस्, त्यो चाहिँ तपाईँको त्योभन्दा धेरै माथि त्योभन्दा धेरै बाहिर चाहिँ निस्केर त्यसमा चाहिँ के गलत के सही के पाप के धर्म भन्दाखेरि पनि मान्छेले बाँच्नको लागि के गर्छ एउटा होइन तपाईँको बाँच्नको लागि मान्छेले जे गरे पनि त्यो जायज हो हुनसक्छ भन्ने खालको पनि एउटा त्यसले एउटा लजिक ल्याउँछ। अर्को कुरा चाहिँ एउटा प्यारासाइट एउटा सोसाइटीमा विभिन्न वर्गका मान्छेहरू धनी गरिब हुन्छ होइन, त्यसमा चाहिँ ठ्याक्कै धनी पनि गरिबको प्यारासाइट, गरिब पनि धनीको प्यारासाइट त्यस्तो रूपमा चाहिँ देखाउन खोजेको थियो प्यारासाइट
हजुर,
फिल्ममा। त्यो
प्यारासाइट
एकदमै
अर्थात् परजीवी भनौँ न होइन।
परजीवी होइन, धनीसँग धनी त्यसमा यसो सुरुमा हेर्दाखेरि चाहिँ धनी मान्छे धनी परिवारमा घुस्रेर तपाईँको चाहिँ गरिब परिवार चाहिँ परजीवीको रूपमा चाहिँ बसेको बस्न खोज्ने तपाईँको बेला बेलामा त्यहाँ सिम्बोलिक पनि के छ भने तपाईँको चाहिँ त्यो क्यारेक्टर चाहिँ गरिब क्यारेक्टर चाहिँ गरिब क्यारेक्टरको चाहिँ घर चाहिँ कहाँ छ भन्दाखेरि उसको अपार्टमेन्ट कहाँ के अरे डेरा कहाँ छ भन्दाखेरि जमिनभन्दा मुनि होइन, त्यसपछि अनि त्यो धनीको घरमा छिरेर पनि त्यो लुक्दाखेरि पनि खाटमा लुक्छ त्यो, हाम्रो पनि जस्तो उरुसहरू यहाँ खाटमा लुक्छ नि परजीवीहरू।
हजुर,
गएर होइन अनि त्यसपछि त्योभन्दा त्यो घरको पनि तल्लो अन्डरग्राउन्ड अर्को एउटा मान्छे बस्यो भने दुईजना सायद आउँछ बस्यो त्यो त्यो एकदमै सिम्बोलिक रूपमा त्यो देखाउनु खोज्छ साइडको चाहिँ। तर पछि फिल्म हेरेको थाहा हुन्छ कि त्यो धनी मान्छेहरू पनि के अरे गरिबको चाहिँ प्यारासाइट नै हो भनेर देखाउनु खोजेको छ। अनि मेरो विचारमा चाहिँ अमेरिकामा चाहिँ एक किसिमको चाहिँ मान्छेहरूको सोचाइ के छ भने त्यहाँको पुरानो मान्छेहरू पुरानो गोराहरूमा के छ भने यो थर्ड वर्ल्ड कन्ट्रीको मान्छेहरू आएर चाहिँ यहाँ हाम्रो यो अमेरिकाको चाहिँ सुख सुविधाहरू चाहिँ लुट्न थाल्यो खोज्न थाल्यो भन्ने खालको एक किसिमको मानसिकता त्यहाँ पुरानो कन्जर्भेटिभ मान्छेहरूमा भेटिन्छ, त्यो खालको पनि ठ्याक्क त्यो प्यारासाइटमा कथा छ क्या तपाईँको चाहिँ त्यो फिल्म चाहिँ धनी परिवारलाई गरिब परिवारलाई चाहिँ त्यहाँ सबै गरी त्यहाँ छिरेर तपाईँको त्यो सुख सुविधा त्यसको दुरुपयोग गर्ने अथवा खोज्ने देखाउनु खोजेको छ क्या त्यो फिल्ममा। त्यो सायद त्यो कलकत्ता त्यो कनेक्सन भयो होला सायद
पक्कै पनि
अमेरिका।
त्यो पनि होला, त्यो खालि अमेरिकामा मात्र नभइकन वेस्टर्न वर्ल्डका प्रायः सबै देशहरूमा यहाँका लोकल मान्छेहरूले भनौँ न उसले त्यसरी नै सोच्ने गर्छ। अस्ट्रेलिया, युके, जहाँ पनि होइन, जो म जहाँ जहाँ घुमेको छु त्यहाँ चाहिँ लोकल मान्छेहरूले बाहिरबाट आएर मान्छेले बिगाऱ्यो, हाम्रो जागिर खाइदियो, हाम्रो ऊ गऱ्यो, उनीहरू कतिको अल्छे छ कतिको के छ त्यो मतलब छैन, तर बाहिरकोले जागिर खाइदियो भनेर त्यो सबैतिर हुन्छ भनौँ न। एनिवे, एकदम खुसी लाग्यो तपाईँसँग कुरा आएर दिपेन्द्रजी। अब फ्युचरमा दुई नम्बरी तपाईँको हुँदै थियो, अहिले अब यो कोरोना भाइरसले अब यस्तो भयो, त्यसको बारेमा अलिकति भनिदिनुहोस् न।
यो दुई नम्बरी मेरो अब चौथो फिल्म हो डाइरेक्सन हिसाबले, अब यो फिल्म दुईजना क्यारेक्टर को दोस्तीमा थिए, दुई नम्बरी भनेर हामीले अब यो कालो धन्दा कालो कारोबारको रूपमा पनि बुझ्छौँ, कालो धन्दाको पनि यसमा प्रसङ्ग छ, तर नम्बरी भनेको साथीहरू साथीलाई पनि नम्बरी भन्ने चलन छ होइन, त्यही भएर दुईवटा नम्बरी दुई नम्बरी दुईवटा साथीहरूको पनि कथा हो।
विशेष गरी यो आर्मीतिर चाहिँ नम्बरी नम्बरी भन्ने गर्छ नि होइन, लाहोरतिर जाँदाखेरि साथीहरूलाई।
त्यो रहेछ अनि त्यही भएर दुई नम्बरी भने दुईवटा दुई साथीको रूपमा पनि अब दयाङ राई र पल शाहले खेलेको थियो त्यो रोल, अनि यसमा चाहिँ भुटानी एक्ट्रेस पनि छ दयाङ राईको जोडीको रूपमा उगेन छोडेन भन्ने, त्यसपछि खल्साको जोडीको रूपमा चाहिँ वर्षा रावत खेल्ने खेल्नु भएको छ। जो अब यो फिल्म अब अलिकति अझ 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 हल्का हुन्छ फिल्म, हल्का खालको मनोरञ्जन भनौँ न यो फिल्ममा। मैले त्यस्तो एकदमै गोपीमा जस्तो एकदमै बोझिलो खालको त्यस्तो मेसेज कुनै त्यसमा चाहिँ जबरजस्ती हाल्नु चाहिँ खोजेको छैन यसमा। अलिकति एउटा फिल्म पल शाहको फ्यान फलोइङ र दयाङ राईको फ्यान फलोइङ दुवैलाई ब्यालेन्स गर्ने गरी त्यो फिल्म चाहिँ तयार पार्ने कोसिस गरेको, तर अब सुटिङ 25% हुनासाथ यो लकडाउन सुरु भइहाल्यो अनि सुटिङ पनि रोक्यो अहिले। अब सायद अब स्थिति सामान्य कहिले हुने हो त्यो, त्यसपछि बाँकी सुटिङ चाहिँ गर्ने प्लान छ अब अहिलेसम्म चाहिँ।
हजुर, यो चाँडैभन्दा चाँडै सकियोस्, तपाईँको काम मात्र होइन धेरैको काम अड्केको होला होइन, त तपाईँहरू सबैजनाको काम चाहिँ चाँडोभन्दा चाँडो सकियोस्, यो लकडाउन चाँडोभन्दा चाँडो सकियोस्, चाँडोभन्दा चाँडो लकडाउन मात्र सकियोस् होइन, यो कोरोना भाइरस चाहिँ हराएर जाओस्। र अन्तमा जो जसले हामीलाई साथ दिइरहनु भएको छ त्योपछि उहाँलाई के भन्न चाहनुहुन्छ?
अब यसरी अब साथ मलाई मात्रै होइन कि अब हाम्रो दिपेश श्रेष्ठ सरलाई पनि साथ दिँदै होला। अब आगामी दिनहरूमा अरू अरू को को अब गेस्टहरू आउनुहुन्छ उहाँहरूको पनि गफ सुनिदिनु होला। इन्टरेक्सन यो भनेको खास इन्टरेक्सन हो, अब मैले यहाँ इन्टरभ्यू दिएँ उताउता मेरो आफ्नो कुरा राखेँ भने मात्रै होइन कि भोलि तपाईँले यो इन्टरभ्यू हेरेर युट्युबमा तपाईँले कमेन्ट गरेर एउटा इन्टरेक्सन पनि त्यसलाई पनि जारी राख्नुहोस्। अनि अब अहिले त्यही हो कोरोनाबाट जोगिनको लागि चाहिँ घरभित्रै सकेसम्म लकडाउनको पालना गरेर होइन अब आफू पनि सुरक्षित हुने परिवारलाई पनि सुरक्षित राख्नुपर्छ, तपाईँको त्यो दायित्व हो, म त्यही भन्छु।
हजुर हस् त देवनजी, समयको लागि धेरै धेरै धन्यवाद, फेरि गफ हुने नै गर्छ हाम्रो, थ्याङ्क यू सो मच। हजुर, त हुनुहुन्थ्यो डिरेक्टर दिपेन्द्रजी, त दिपेन्द्रजीसँग हामीले कुराकानी गऱ्यौँ र अब पनि मैले बिदा माग्ने बेला हुन लागिसकेको छ। जाँदा जाँदै म भन्न चाहन्छु यो हो दिपेश शो, द दिपेश शोको लागि यदि तपाईँ फेसबुकमा मलाई फलो गर्न चाहनुहुन्छ, यो लाइभ हेर्न चाहनुहुन्छ भने द दिपेश शोको यहाँनिर तपाईँले देखिरहनु भएको छ द दिपेश शो पेज, लाइक गर्न नबिर्सिनु होला। र त्यस्तै भोलि हाम्रो गेस्ट हुनुहुन्छ योगेश्वर अमात्य, गायक योगेश्वर अमात्यसँग हामी कुराकानी गर्छौँ। तपाईँलाई यदि योगेश्वर अमात्यसँग केही प्रश्न छ भने मलाई लेखेर पठाउनु होला। र यो भन्दै अब म के भन्न चाहन्छु भने हाम्रो गेस्टहरू को को फाइनल हुनुभयो, सारोज ब्यान्ड उहाँहरू चाँडै आउनुहुन्छ, योगेश्वर माते भोलि आउनुहुन्छ, त्यसै नरेशदेव पन्तसँग मैले कुरा भएको छ, नवीन भट्टराई, गिरिश अलिकति पछि आउँछु भनेको छ गिरिशले, त्यस्तै अरू स्योर हुनलाई मैले कुरा गरिरहेको छु, विशेष गरी अमेरिकामा रहनुभएको जस्तै हेमन्त राणा, हाम्रो गायक भाइ हेमन्त राणासँग पनि मेरो कुरा भएको थियो, ऊ पनि आउँछु भनेको छ, तर समयले गर्दाखेरि चाहिँ उसको ऊ अमेरिका बस्छ म अस्ट्रेलिया बस्छु, ठ्याक्कै उल्टो भएकोले गर्दाखेरि चाहिँ एकदमै गाह्रो परिरहेको छ। म विशेष गरी दिउँसो नेपालको 2 बजे नै आउन प्रयास गरिरहेको छु। र अहिले हामीलाई जो जसले युट्युबमा हेरिरहनु भएको छ उहाँहरूले चाहिँ रेकर्डेड सो हेरिरहनु भएको छ, हामी चाँडै नै युट्युबमा पनि र फेसबुकमा पनि साइमल्टेनियसली लाइभ जाने कोसिस गरिरहेको छौँ। त्यो भयो भने चाहिँ युट्युबबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ, फेसबुकबाट पनि हेर्न सक्नुहुन्छ। र तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ, यसमा केही सल्लाह सुझाव तपाईँको छ भने कृपया मलाई मेसेज पठाउनु होला। मलाई तपाईँले फेसबुकमा फलो गर्न सक्नुहुन्छ, युट्युबको लागि पनि द दिपेश सो त्यसमा पनि फलो गर्न सक्नुहुन्छ। र यो भन्दै अब म पनि बिदा चाहन्छु, अर्को कार्यक्रममा भेट हुने नै छ, तबसम्मको लागि मलाई सोच्नुहोस्।